الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم محمد صلى الله عليه وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين درود بھیجے گا محمد وعلى محمد پیش آئیں بین الاقوامی سطح پر بھی ملکی سطح پر بھی اور کہیں سیاسی میدان کے اندر کہیں اقتصادی میدان کے اندر اسی طریقے سے پاکستان کے اپنے حالات کے اندر بہت ساری تبدیلیاں رونما ہوئی ہیں اور جیسا کہ میں ہمیشہ عرض کرتا ہوں اس کی اسپیڈ بھی کافی زیادہ ہے اور بنیادی تبدیلیاں ہیں ایک بار پھر درود بھیجے گا محمد والے محمد تبدیلیوں میں شاید سیاسی لحاظ سے سر فہرست عرب ممالک کے اندر جو تبدیلیاں رونما ہو رہی ہیں جو حکومتیں وہاں پر ایک کے بعد ایک تبدیل ہو رہی ہیں ان کی طرف توجہ سب سے زیادہ ہے معاشی میدان انتہائی شدت سے خرابی کی طرف جا رہا ہے اس سے پہلے کہ ہم سیاسی مسائل کی طرف اشارہ کریں تھوڑا سا اس معاشی مسئلے کی طرف اشارہ کرتے ہیں آپ کی خبر اسی کے بارے میں تھی اس وقت سادہ ترین اعداد و شمار جو میرے ہاتھ میں ہیں اس وقت اس میں یہ ہے کہ ہمارے پاس 1970 میں $35 پر آنس تھا ایک آنس کے اندر تقریباً 28.5 گرام ہوتے ہیں میرے خیال میں تو آپ کے پاس $35 پر آنس تھا 1970 میں 1980 میں ایک واقعہ آیا تھا جب گولڈ $850 پر آنس ہو گیا تھا اس کے بعد قیمت گر گئی اور گرنے کے بعد 2001 میں جو ہمارے پاس اسٹیٹسٹکس ہیں وہ $257 پر آنس ہو گیا تھا 2001 کے اندر $257 پر آنس تھا اس وقت 2011 میں دوبارہ ذہن میں لاتے ہیں 2001 میں 257 اس وقت 1800 اب 10 سال کے اندر اس کی جمپ سوچ سکتے ہیں اگر ہم پچھلے 30 سال کے اندر ہائیسٹ پوائنٹ کو بھی لے لیں جو $850 پر آنس تھا 1980 کے اندر اب تک $1800 پر آنس ہے گولڈ اچھا یہ جو گولڈ اس طرح سے جا رہا ہوتا ہے اور تقریباً ہر ہفتے ریکارڈ بنا رہا ہے وہ یعنی ہر ہفتے ایک اور پیک ایک اور پیک ایک اور پیک ہونا کیا ہے اور یہ کیوں ہوتا ہے گولڈ کے اندر لوگ کیوں انویسٹ کرتے ہیں تو ظاہر ہے کہ انویسٹر جو ہوتا ہے وہ دو چیزیں دیکھ رہا ہوتا ہے ایک تو ایک ریٹرن انویسٹمنٹ کے اوپر اور دوسرا یہ کہ سیکیورٹی اس کی انویسٹمنٹ کی اگر ریٹرن بہت ہائی ہو اور سیکیورٹی کم ہو تو اس کو اچھی انویسٹمنٹ نہیں سمجھا جاتا پاکستان کے اندر جیسے کہ موجود ہے ہمارے پاس بینکنگ سیکٹر کے اندر ریٹرن بہت ہائی ہے ہمارے پاس سیونگ سرٹیفکیٹ کے اندر ریٹرن بہت ہائی ہے یہ ہمارے خیال میں شاید سیکیور انویسٹمنٹ ہے لیکن دنیا اس کو سیکیور انویسٹمنٹ نہیں دیکھتی کیونکہ وہ پاکستان کی گورنمنٹ کو سیکیور نہیں دیکھتے تو وہ اس ہائی ریٹرن کو انسیکیور سمجھ رہے ہوتے ہیں لہٰذا اس کے اندر انویسٹمنٹ نہیں کرتے اور ان کے جو بینک ان کو دے رہے ہیں بہت اچھی کنڈیشن میں 2 یا 3% دیتے ہیں لیکن وہ پھر بھی وہاں رکھتے ہیں یہاں نہیں رکھتے اس کی وجہ یہ کہ وہ 2-3 چیزیں کاؤنٹ کر رہے ہوتے ہیں وہ یہ کہہ رہے ہوتے ہیں کہ اگر ہم نے روپیز میں رکھا تو ہم جب اس کو ڈالر میں یا پاؤنڈ میں کنورٹ کریں گے یورو میں تو ایک تو اس کا انفلیشن ہمیں خراب کر دے گا دوسرا یہ کہ ان کا خود کا نہیں پتہ حکومت کا نہیں پتہ اصلا بچے گی نہیں بچے گی یعنی وہ پاکستان کی پرائم منسٹر کی بات نہیں کر رہے ہوتے حکومت پاکستان کی بات کر رہے ہوتے ہیں تو وہ کہتے ہیں اس میں شک ہے کہ بچے گا نہیں بچے گا تو وہ اس کو سیکیور انویسٹمنٹ نہیں کہتے اچھا اس وقت ڈالر میں لوگ اتنا زیادہ کیوں آ رہے ہیں اچھا اگر ڈالر میں نہ کریں تو کیا کریں انٹرنیشنل انویسٹر کے پاس بہت ساری جگہیں ہوتی ہیں انویسٹمنٹ کرنے کے لیے مثال کے طور پر ایک جو مروجہ طریقہ کار ہے اس کے تحت اس کو ریئل اسٹیٹ میں جانا چاہیے اس کو پراپرٹی کے اندر جانا چاہیے प्रॉब्लम ये है कि प्रॉपर्टी में वो जाए, चूँकि वो एक ए ज़माने तक सिक्योर इन्वेस्टमेंट समझी जाती है, रिटर्न भी अच्छा होता है उसका, या वो जाए स्टॉक मार्केट के अंदर, ग्लोबल इंटरनेशनल स्टॉक मार्केट के अंदर, मतलब न्यूयॉर्क स्टॉक के अंदर जाए, वहाँ जाके इन्वेस्टमेंट करें, तो ये चंद जगहें होंगी, या गवर्नमेंट की सिक्योरिटी बॉन्ड्स ले, वहाँ पर जाके इन्वेस्टमेंट करें, तो वो वहाँ पर क्यों नहीं कर रहे और यहाँ पर क्यों किए चले जा रहे हैं, जबकि इसकी कीमत बहुत बढ़ गई है। 1800 मैंने अभी तक अभ्यास किया कि लास्ट पीक जो 1980 में था उसमें 850 था, तो अब उससे 1000 ऊपर जा चुकी है। तो जब किसी चीज़ की प्राइस इतनी ज़्यादा इन्फ्लेटेड हो जाए, इतनी ज़्यादा बैलून हो जाए, तो फिर कभी भी ख़तरा होता है कि फटने वाली है। अभी भी गोल्ड में क्यों इन्वेस्टमेंट कर रहे हैं, उसकी दो तीन वजह है। पहली वजह तो ये है कि वो ये देख रहे हैं कि रियल इस्टेट में प्राइस गिर रही है, रियल इस्टेट में प्राइस बहुत ख़राब हो रही है, मसलन अमेरिका का रियल इस्टेट है या हत्ता यूरोप का रियल इस्टेट है, वहाँ पर ज़्यादातर प्राइस नीचे जा रही है, तो वो उसको अप्रिशिएट नहीं करते कि जाहिर है कि हम यहाँ पे इन्वेस्ट करेंगे, पता नहीं 10 साल के बाद यहाँ पे होना क्या है। दूसरा मसला स्टॉक का है कि वो स्टॉक की भी हालत को बहुत ज़्यादा ख़राब देख रहे हैं। अच्छा, एक और जगह जहाँ पर उनको इन्वेस्टमेंट कर लेनी चाहिए, मसलन वो करेंसीज है, क्या करेंसीज़ के मार्केट में जाएंगे इन्वेस्टमेंट करेंगे, तो उनको ये पता है कि करेंसीज़ भी नाकाबिले एतमाद हैं। इसका ये कि लोग गोल्ड में इतना ज़्यादा इन्वेस्टमेंट कर रहे हैं और इतने बैलून के ऊपर इन्वेस्टमेंट कर रहे हैं, इसका मतलब है इनको सारी दुनिया की इन्वेस्टमेंट में से एतमाद ख़त्म हो गया है। इसका एक इसके दो में से कोई एक सिनेरियो होने चाहिए। एक सिनेरियो ये होना चाहिए कि अब गोल्ड को क्रश करना चाहिए, कि जब इतना ज़्यादा बैलून हो गया, इतना ज़्यादा फैल गया है ये 850 जो लास्ट पीक था उससे अब 1000 ऊपर जा चुका है, तो इसका मतलब है कि अब इसको फटना चाहिए। अगर इस वक्त गोल्ड फटता है तो क्या, यानी इसकी कीमत गिरती है तो नहीं मालूम फिर क्या होने वाला है, बहुत कुछ ख़राब होने वाला है। दूसरी सूरत हम ये सोचेंगे नहीं, अभी गोल्ड की प्राइस चलेगी, क्यों चलेगी, क्योंकि और कहीं इन्वेस्टमेंट के लिए जगह ही नहीं है, उनको रियल इस्टेट पे एतमाद नहीं है, उनको करेंसीज पे एतमाद नहीं है, उनको स्टॉक के ऊपर एतमाद नहीं है, उनको जिस पर रह गया एतमाद ये गोल्ड है, तो इसके ऊपर वो इन्वेस्टमेंट कर रहे हैं। अच्छा, करेंसीज में आखिरी करेंसी जिसके ऊपर ये लोग ज़्यादा एतमाद कर रहे होते हैं, ये स्विस फ्रांक होता है, यानी स्विट्ज़रलैंड की करेंसी। हम लोग मामूलन अगर कभी इस बात को देखने लगते हैं कि दुनिया में इन्वेस्टर्स को किसी चीज़ पे एतमाद रहा है या नहीं रहा, तो इन दो पैरामीटर से चेक कर रहे होते हैं ये लोग, देखते हैं गोल्ड की प्राइस शूट कर रहा है या नहीं कर रहा है। अगर गोल्ड शूट कर रहा है तो इसका मतलब बाकी जगह से एतमाद ख़त्म हो गया है, और स्विस फ्रांक अगर शूट कर रहा है इसका मतलब बाकी करेंसीज पे से एतमाद ख़त्म होता जा रहा है। इस वक्त के फिनोमेना में दोनों शूट कर रहे हैं, दोनों शूट कर रहे हैं। अब मैंने अर्ज़ किया, या तो ये होगा कि ये बस्ट हो जाएगा, गोल्ड बस्ट हो जाए, अगर गोल्ड बस्ट हुआ तो ये समझ लो कि जिन जिन लोगों ने इन्वेस्टमेंट किए ह्यूज, जो 1800 पे खरीदे बैठा है, और जो पीछे जाए तो फिर 850 था आखिरी पीक, नहीं मालूम फिर क्या होगा। दूसरा सिनेरियो ये है कि नहीं, बाकी जो बचा कुचा है वो भी ख़त्म हो जाएगा और गोल्ड और शूट कर जाएगा। अगर गोल्ड और शूट करे तो इसमें कैलकुलेशन ये कर रहे होते हैं, मैं थोड़ा सा इसकी और बैकग्राउंड दे दूं। 1970 में 35 था, 1980 में शूट करते करते 850 पे आया था, तो ये कितने टाइम्स बनता है, ये 20 टाइम्स से ज़्यादा बनता है। तो अब अगर 850 के 20 टाइम्स से ज़्यादा बना तो कितना जाएगा, इस तरह से कैलकुलेट कर रहे होते हैं। तो बाज़ लोगों का ख्याल ये है कि गोल्ड शायद 5000 क्रॉस कर लेगा, बाज़ लोग कह रहे हैं कि अभी तो $1800 पर आउंस है, ये $5000 पर आउंस पर भी जाएगा। अलबत्ता बाज़ लोग ये लोग बातें इसलिए कर रहे होते हैं कि लोग इसके अंदर पैसा डालते रहें और ये बात भी गिराएं इसको, और सबके साथ कोई ना कोई गेम कर जाए। फिलहाल ये जो कुछ हो रहा है ये इस बात की अलामत है कि लोगों का इन्वेस्टमेंट पर से एतमाद ख़त्म हुआ हुआ है, क्योंकि दुनिया के तकरीबन हर इलाके के अंदर यही मुसीबत आई हुई, और ये इस बात की निशानी है कि आप और हम बहुत आसानी से एक बड़े क्राइसिस से गुजर रहे हैं। ज़रा सा आपके सामने कोट कर दूं, जो IMF की डायरेक्टर नई, जो पुराने डायरेक्टर के उस न्यूयॉर्क के केस में फंस जाने के बाद बनी थी, उसने एक जुमला कहा, वो बहुत अजीब था, उसने कहा कि दुनिया की इकॉनमी ख़तरनाक मरहले के अंदर दाखिल हो गई है। और IMF के डायरेक्टर के इस तरह से बातें कर रहे हैं, तो हम लोग बोलते रहते हैं ऐसी चीज़ें तो हमारे बात से तो किसी को कुछ नहीं होना होता, लेकिन अगर IMF का डायरेक्टर इस तरह से या उनकी खातून इस तरह से बात करना शुरू कर दें तो इसका मतलब ये होता है कि मामला बहुत ख़राब होने वाला है। तो जो तमाम अलामतें बता रही हैं मुझे कि जो मैं बार बार अर्ज़ करता हूँ, अभी बाहर नहीं निकले, अभी दास्तान लंबी है, यहाँ पर अभी बहुत कुछ होना बाकी है। ये लोग भी सब समझ रहे हैं, कि होना बाकी है, इन सबको भी सब समझ में आ रहा है, नहीं मालूम यूरो बचेगा नहीं बचेगा, अमेरिका का जो आशार है वो हम सबके सामने है, अनएम्प्लॉयमेंट ये वो सब का सब इन लोगों के सामने क्लियर है कि क्या होने वाला है। कितनी देर तक घसीट पाएंगे इसे, ये क्वेश्चन है। मेरा अपने ख्याल है इन लोगों को पता है कि ये जो इस वक्त का निज़ाम है ये कोलैप्स कर गया है, इसमें अब बचने का कोई इम्कान नहीं है, इनको भी अच्छी तरीके से अंदाजा है। सिर्फ क्वेश्चन ये है ये मौजूदा निज़ाम जो शिकस्त खुर्दा है इसको कितने अर्से और घसीटेंगे। मेरा अपने ख्याल है कि इस वक्त जो अगली चीज़ गिरनी चाहिए वो अमेरिका की गवर्नमेंट सिक्योरिटी बॉन्ड्स होने चाहिए। गवर्नमेंट सिक्योरिटी बॉन्ड्स जो अमेरिका के हैं उसमें रिटर्न इस वक्त आप और मैं पाकिस्तान में रहने वाले तो सोच भी नहीं सकते। वहाँ पर एनुअल रिटर्न अगर कोई गवर्नमेंट की सिक्योरिटी बॉन्ड खरीदता है अमेरिका के तो उसका रिटर्न 0.25 पर एनम है, 1 भी नहीं, 0.25% पर एनम, और ये डॉलर के अपने इन्फ्लेशन से भी बहुत कम है। इसका मतलब है जो इसमें पैसे रखवाएगा वो जब साल में बाहर निकलेगा तो उसको वो भी नहीं मिलेगा जो उसने रखवाया था, और इस हालत में अमेरिका को 1.6 ट्रिलियन डॉलर के ये चीज़ चाहिए हर साल, क्योंकि उसका डेफिसिट इतना है, 1.6 ट्रिलियन डॉलर उसको पब्लिक के इन्वेस्ट कराने इस जंग के अंदर कि जिसका रिटर्न उसने 0.25% पर एनम रखा हुआ है। ये जिसे कहते हैं ये आखिरी हदों में है मामला, कि अब ज़रा सा एक काम होना चाहिए। जो मेरा जैसा जहन समझने की कोशिश करता है वो ये कि क्यों ये लोग नहीं गिरा रहे। यकीन फरमाइए अगर कोई सिंपल कैलकुलेशंस में देखे तो जो दुनिया के बड़े इन्वेस्टर्स हैं चाहे वो कंट्रीज हों चाहे वो कॉरपोरेशंस हों और चाहे वो फंड्स हों, उन सबको अपने आप से एक बुनियादी सवाल करना चाहिए, ये जो हम अमरीका के बॉन्ड्स ख़रीद रहे हैं अमरीका ने कभी भी ये बॉन्ड पे नहीं करने, तो सबको पता है ये वापस नहीं आएगा पैसा, क्योंकि उसके पास 15 ट्रिलियन से ऊपर कर्जा चढ़ चुका है और हर साल 1.6 ट्रिलियन खरीदेगा और कर्जा लेगा और उसके पास बेचने को कुछ नहीं है, तो ये पैसा वापस नहीं आएगा। तो ये लोग गिरा क्यों नहीं रहे? सिर्फ इसलिए नहीं गिरा रहे कि ये अगर गिर गया तो जो अभी तक सिस्टम चल रहा था जिसमें इनके पास मतलब सिर्फ चाइना के पास 1 ट्रिलियन डॉलर है वो भी गिर जाएगा। जब चाइना का 1 ट्रिलियन डॉलर गिरेगा उसके साथ नहीं मालूम दुनिया की सैकड़ों बड़ी कंपनीज की बुक्स जीरो पे पहुंच जाएंगी, क्योंकि उनके पैसे की कोई वर्थ नहीं रहेगी। इसको बचाने के लिए ये लोग अमेरिका में इन्वेस्टमेंट कर रहे हैं। यानी इस वक्त यूँ सूरत हाल है जैसे एक आदमी है, अब इसको मैं सिंप्लीफाई करके अर्ज़ कर दूँ, एक आदमी है जो बहुत मकरूज़ है और उसने बड़े बड़े प्लेयर्स को कर्जा दिया हुआ है और उन बड़े बड़े प्लेयर्स की बुक्स में लिखा हुआ है कि इसके पास हमारा इतना कर्जा है, और वो इतना है कि अगर ये ऐलान कर दे कि मैं तो ख़त्म हो गया हूँ तो उनकी बुक्स बहुत ख़राब हो जाएंगी, वो भी बैठ जाएंगे। तो अब वो इसको मजीद कर्जा दे रहे हैं कि तुम ये ऐलान ना करना कि मैं ख़त्म हो गया हूँ। इस धोखे पर ये सारी दुनिया चल रही है, सही है। मुझे यूँ लगता है कि कोई एक वक्त किसी भी वक्त आ सकता है जब दुनिया के बड़े इन्वेस्टर्स एक दफ़ा बैठें और अपने साथ ये फैसला करें कि इस धोखे को और कितने अरसे चलाना है, और अगर ये धोखा टूटने पर आया तो मैं आपको अर्ज कर दूँ कि ये दिनों में टूटेगा, क्योंकि सारी बेसिक सब के सामने क्लियर है कि ये फ्रॉड है, ये इंटरनेशनल फ्रॉड हो रहा है। यहाँ पर सबको पता है कि इसने पैसा नहीं देना है और ये इसको दिए चले जा रहे हैं इस उम्मीद पर दिए जा रहे हैं कि ये भी जिंदा रहे हमारा खाता चलता रहे, वरना हमारा खाता बहुत ख़राब हो जाएगा। मेरा अपने ख्याल है जो इस टाइप की दुकानों वगैरह में कभी कोई दुकानदार किसी को बहुत ज़्यादा कर्जा दे देता है तो उसको मेरी बात बहुत अच्छी तरह समझ में आ रही होगी कि बाद अवकात वो किस मुसीबत में फंस जाता है कि अगर उसको कर्जा ना दे और वो गिर जाए तो इसके साथ क्या होगा, और इसको भी अपनी बुक्स दिखानी है कहीं पर और ये बताना है कि मेरी दुकान में अभी फ़ायदा है, और इसको पता है कि अगर ये गिर गया तो मुझे दिखाना पड़ेगा कि जो मेरे पास से 5 लाख रुपए गए ये ख़त्म हो चुके हैं। अगर मैं ये दिखा दूंगा कि मेरे पास 5 लाख रुपए नहीं है तो मैं खुद जीरो हूँ, जैसे ही मैं जीरो होऊंगा मेरा कारोबार बैठ जाएगा। ये धोखा चलेगा, कब तक चलेगा, और ये लोग किस तरह इस सिस्टम को लेकर चलेंगे इस धोखे को, ये खुदा जानता है कब तक ये काम करेंगे। लेकिन जितना अरसे करते चले जाएंगे ये दुनिया की बदबख्ती को बढ़ाते चले जाएंगे। अभी जैसे कि ओबामा ने फिर 450 बिलियन डॉलर का एक पैकेज अनाउंस किया है जॉब के सिलसिले में, सबको मालूम है सिवाय धोखे के कुछ नहीं है, इस 450 बिलियन डॉलर से कुछ नहीं होना है। इससे पहले ये 800 बिलियन डॉलर का लगभग ऐलान कर चुका है। इससे पहले जॉर्ज बुश 700 और कुछ बिलियन डॉलर का वो ऐलान कर चुका है। तो मिल मिला के 1.5 ट्रिलियन डॉलर ये दोनों पहले खर्च कर चुके हैं और 500 बिलियन डॉलर तकरीबन अब तो मिलाओ तो 2 ट्रिलियन डॉलर इन्होंने खर्च किए हैं वेस्ट के अंदर। इनको पता है इससे कुछ नहीं होना है, ये निज़ाम नहीं चल सकता है, लेकिन ये इसके अंदर घूम के चले जा रहे हैं क्योंकि इनको बहरहाल अपने अपने मफादात पूरे करने हैं। और मैं यानी मुझे समझ में नहीं आता कि इतनी क्लियर पिक्चर को जो इतनी ख़राब है कब तक चलाएंगे। किसी भी वक्त गिरना है और बहुत बुरा गिरना है। अब ये ड्यू है और सिवाय ये कि हम इंतज़ार करें कि ये पिक्चर कब ख़राब होगी। पर अब कुछ नहीं कह सकते कितना से इसको चलाएं, लेकिन जब भी हुआ बहुत बुरा होगा, बहुत ज़बरदस्त सूरत हाल होगी और जो कुछ भी होगा बहुत तेज़ी से होगा, जो कुछ भी होगा बहुत तेज़ी से होगा। मैं अभी जब आपसे कह रहा हूँ तो मैं अपने जहन में सोच रहा हूँ कि क्या ये कह सकते हैं कि कब होगा, तो मैं सोच रहा हूँ कि नहीं, कतन नहीं कह सकते, लेकिन ये समझ में आता है कि जब भी होगा हमारे पास इतना टाइम नहीं होगा कि उसके शुरू होने के बाद एक प्रोग्राम रख सकें कि कह देखो हम कह रहे थे ना कि शुरू हो गया, नहीं, जब तक हम प्रोग्राम रखेंगे वो बहुत आगे जा चुका होगा। इतनी तेज़ी से ख़राब होना चाहिए इसको, मेरा अपने ख्याल है हफ्ते दो हफ्ते ज़्यादा नहीं लगने चाहिए कि बहुत कुछ ख़राब हो जाएगा। बहरहाल अब देखें कि क्या सूरत हाल रहती है, ये दुनिया की इकॉनमी के हवाले से, और अब ज़रा सियासत के हवाले से अर्ज़ करते हैं। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। एक बार फिर दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। सियासत के हवाले से मैंने अर्ज़ किया आपकी खिदमत में कि सबसे अहम मौजू जो इस वक्त हमारे सामने आता है वो अरब मुल्कों में आने वाली तब्दीली है, और जो रिसेंटली डेवलपमेंट हुई वो लीबिया की हुकूमत जो है वो इख्तिताम पज़ीर हो गई। कुछ शहर के शहरों में भी नहीं कह पाएंगे, एक दो शहर के अंदर रेजिस्टेंस बाकी है, और मेरा नहीं ख्याल कि वो इशू ये है कि कर्नल कज़ाफ़ी बाकी रहेगा या नहीं रहेगा। मेरे ख्याल में इशू सिर्फ ये है कि जो लोग लड़ रहे हैं उनको पता है कि अगर ये रिबेलियंस या जो नई हुकूमत है ये अंदर दाखिल हो गए तो हम बचेंगे नहीं, ज़िंदा नहीं बचेंगे। तो मेरे ख्याल में वो अपनी ज़िंदगी को बचाने के लिए लड़ रहे हैं, ना कि वो मसलन कज़ाफ़ी की हुकूमत को बचाने के लिए लड़ रहे हैं। और कज़ाफ़ी का नहीं मालूम कि वो कहाँ होगा, जैसे कि खबर थी कि वो नाइजर चला गया था, शायद वो लीबिया में हो भी नहीं, लेकिन बहरहाल ये जंग फ़िलहाल जारी है। अच्छा, इसके पीछे हमने दो तीन नज़रियात पेश किए थे। एक नज़रिया ये है कि सारा का सारा काम अमरीका ने किया है, एक नज़रिया ये कि नहीं, पब्लिक अरब आवाम है जो उठ खड़ी हुई है अपने हकूक़ के लिए। हमने इसके बीच में रखते हुए अर्ज़ किया था कि ये तो सबको पता था कि ऐसी एक तब्दीली ड्यू है, ये सबको अंदाज़ा था कि ये तब्दीली आनी चाहिए। एक रूलर 40 साल से हुकूमत कर रहा है, बिलाखिर उसने कभी ना कभी तो जाना है, या मसलन मुस्लिम मुबारक है इतने अरसे से रूल कर रहा है, उसने कभी ना कभी जाना है, ये सबको मालूम है। लेकिन हमें यह समझ में आ रहा है कि जैसे ही उस तब्दीली को ईजाद होता देखा अमरीका और यूरोप ने, तो उनके पास दो ऑप्शन थे, या तो वो पुराने निज़ाम का साथ दें या वो नए निज़ाम के साथ जाकर मिलने की कोशिश करें। तो उन्होंने कोशिश ये की कि जहाँ तक पुराने निज़ाम को चला सकते हैं, जितने मुल्कों में चला सकते हैं वो उसको चलाएंगे, मसलन आखिर वक्त तक कोशिश करते रहे उसकी मुबारक बच जाए, लेकिन जब उन्होंने एहसास करना है कि नहीं बचेगा तब वो नए का साथ दे देंगे। अब जैसे पुराने कहाँ कहाँ चला रहे हैं, मसलन सऊदी अरब को नहीं चाहते कि चेंज हो, और पब्लिक के अंदर भी इतना कोई प्रेशर नहीं है तो वो उसको चलाएंगे। बहरीन के अंदर प्रेशर है लेकिन वो चाहते नहीं हैं कि वो चेंज हो, और बहरीन की अपोजिशन के पास इतनी ताकत फ़िलहाल नहीं है कि वो हुकूमत को अपने बलबूते पे तब्दील कर सकें, तो वो फ़िलहाल नहीं करेंगे। इसी तरीके से कतर, कुवैत, मुख्तलिफ जगहों के ऊपर जहाँ वो नहीं चाहते कि जब तक आवाम चाहे ना चाहे हम कुछ करें, खुद कुछ नहीं करेंगे। वो अवाम अगर आ गए बीच में और कहा कि नहीं अब तो हम तब्दील कर ही देंगे, उस वक्त नए वालों का साथ दे देंगे। क्यों नए वालों का साथ देंगे? ताकि जो नया सिस्टम बन रहा हो वो हमारे कंट्रोल में रहे, उसको अपने कंट्रोल के अंदर रखना चाहते हैं। मसलन इन्होंने मिस्र के अंदर साथ दिया और मिस्र की मिलिट्री को दोबारा रूलर बनाने में कामयाब हो गए, उनको दोबारा बनाने में कामयाब हो गए। अलबत्त पब्लिक सेटिस्फाइड नहीं है, मैंने शायद पहले आपकी खिदमत में अर्ज़ किया था एक दफ़ा कि ये जो उसमें मुबारक गया है और मिलिट्री रूलर आए हैं, कोई ये ना समझे कि यहाँ इनकलाब आ गया, यहाँ पर अब मामला शुरू होगा। और मैंने अर्ज़ किया था कि यहाँ पर अभी बहुत खून बहना बाकी है, तो ये मुसलसल मसाइल आते चले जाएंगे। जैसे कि अभी हमने देखा कि मिस्र के अंदर लोगों ने इसराइली एम्बेसी के ऊपर हमला किया, उसके सामने जो दीवार प्रोटेक्शन के लिए बनाई गई थी नहीं, उसको तोड़ दिया और हत्ता अंदर घुस गए, वहाँ से इसराइली सफीर को जाना पड़ गया। तो किसी भी वक्त ये क्योस किसी मुल्क के अंदर दोबारा आ सकता है, और बहुत सारी जगहों पर अभी मामला चल रहा है, जैसे यमन के अंदर मामला अभी चल रहा है। तो अरब अमेरिका और यूरोप क्या करेंगे कि जब तक वो पुराने को बचा सकते हैं बचाने की कोशिश करेंगे, جب دیکھیں گے اس کا بچنا ممکن نہیں ہے تو وہ نئے والوں کو ساتھ دیں گے تاکہ نئے سسٹم کو اپنے ہاتھ میں لینے کی کوشش کریں۔ اچھا اب نئے سسٹم سے ان کا مطالبہ کیا ہوگا؟ دو بنیادی مطالبے ہوں گے، نمبر ایک اصل اسلام کی طرف نہ جائیں، نمبر دو ہمارے مفادات کو خطرے میں نہ ڈالیں۔ یہ دو چیزیں ان کو فوری طور پہ چاہیے ہوں گی۔ پہلا تو یہ کہ یہ اصل اسلام کی طرف نہ جائیں، یعنی وہ اسلام جس سے ان کو خطرہ احساس ہوتا ہے، جیسے میں نے جیسے اب سب کے سامنے جمہوری اسلامی ایران نے جو اسلام پیش کیا لوگوں کے سامنے، وہ نہیں چاہتے کہ وہ اس کی طرف جائیں، تو وہ چاہیں گے کسی مصنوعی اسلام کی طرف جائیں اور اس خطرے کو اوائڈ کرنے کی کوشش کریں گے۔ دوسرا یہ کہ وہ اپنے مفادات کو پورا کرنا چاہیں گے، مثلا اگر تیل آ رہا ہے جیسے لیبیا کا معاملہ ہے تو وہ تیل آتا رہے۔ بہت بڑا ایک فائدہ ہوتا ہے کہ جب پرانی حکومت جاتی ہے نئی حکومت آتی ہے تو کانٹریکٹس بنتے ہیں، یعنی معاہدے سائن ہوتے ہیں، ان معاہدوں میں سے کتنے معاہدے کون سا ملک اپنے لیے سیکیور کر پائے۔ ابھی اگر آپ نے دیکھا تو لیبیا کے اندر انگلستان اور فرانس دونوں کے پرائم منسٹر گئے، ساتھ ساتھ گئے۔ میرا اپنے خیال ہے یہ امریکہ سے یہ کہنے گئے کہ لیبیا کو تم اکیلے نہ لوٹنا، ہم بھی اس میں شریک ہیں۔ اور مزے کی بات یہ کہ جس وقت وہ وہاں پر پہنچے تھے ترکی کا پرائم منسٹر بھی وہیں پہ پہنچ گیا، اور یہ بہت عجیب سی ڈیولپمنٹ ہے جو ترکی کے ساتھ اس وقت انجام پا رہی ہے۔ میں تھوڑا سا اس موضوع کو تبدیل کرتا ہوں ترکی کے اوپر، کہ ترکی کا رول کیا بن سکتا ہے اس وقت جو کچھ حالات وہاں پہ پیش آ رہے ہیں۔ اس میں درود بھیجے گا محمد والے محمد۔ اچھا اس سے پہلے یہ بھی عرض کرتا چلیں کہ عرب عوام کیا چاہیں گے، میرا اپنے خیال ہے عرب عوام کی خواہشات میں سے ایک خواہش یہ ہے کہ اسلام آئے۔ عرب عوام کچھ بھی ہو بہرحال اسلام چاہ رہے ہیں، اسلام چاہتے ہیں اور اپنی زندگیوں کے اندر عزت اور وقار چاہتے ہیں۔ عرب کو ذلیل کیا گیا ہے، عرب کو اسرائیل کے ہاتھوں بالکل تحقیر کی گئی ہے، عرب عوام کے اندر اب بہرحال یہ خواہش ہے کہ جو ہمارے ساتھ تحقیر ہوئی ہے وہ تحقیر بند ہو۔ لہٰذا ہم نے مصر کے اندر دیکھا کہ انہوں نے جا کر حملہ کر دیا اور اپنے ارادے کو کسی نہ کسی حد میں عمل میں لانے میں کامیاب ہوئے۔ تو ایک تو یہ کہ وہ چاہتے ہیں کہ ان کی تحقیر کا معاملہ ختم ہو، کہیں نہ کہیں اسلام کی خواہش ہے ان کے دل میں، لیکن صرف ایک مشکل ہے، ابھی عوام ناپختہ ہیں، ان کو کوئی بھی دھوکہ دے سکتا ہے۔ ابھی عرب عوام کو دھوکے ملنے کا امکان بہت زیادہ ہے، میرا اپنے یہ خیال ہے، اب ان کو بہت دھوکے ہو سکتے ہیں، جیسے مصر کے اندر دھوکے میں پھنسے ہوئے ہیں اور نہیں معلوم کہ اس دھوکے سے باہر کیسے نکلیں گے۔ اچھا اب ترکی کا رول کیا ہے؟ مجھے یوں لگتا ہے کہ ایران کی فکر کے مقابلے میں، جو جمہوری اسلامی ایران کی فکر ہے، اس کے مقابلے میں انہوں نے چار اسلامی ممالک کو اہم رول دیے ہیں، چار اسلامی ممالک کو بڑے اہم رول دیے ہیں، اور ان میں سے تین کم از کم ایسے ہیں جو اپنے اس رول کو کسی نہ کسی طریقے سے انجام دے رہے ہیں۔ میرا اپنا یہ خیال ہے کہ مغربی ممالک نے، بالاخص امریکہ نے، مصر کو، ترکی، پاکستان اور انڈونیشیا کو، ان چار کو پوائنٹ آؤٹ کیا ہے کہ یہ چار کسی طریقے سے، آپ چاہیں تو انڈونیشیا کی جگہ ملائیشیا کو سوچ سکتے ہیں، کلچر سیم کلچر ہے اور وہ ریجن بھی سیم ریجن ہے، یہ چار ملک کسی طریقے سے ایران کے مقابلے میں کوئی آلٹرنیٹ آئیڈیا مسلم ممالک کو دیں تاکہ مسلم ممالک اس طرح اپنا جائیں۔ اب پاکستان کے پاس جو آلٹرنیٹ آئیڈیا ہے وہ زیادہ تر ملیٹنسی کے اوپر بیس کر رہا ہے کہ وہ جتنے ملیٹنٹ ہیں دنیا کے، ان کے لیے یہ میگنیٹ ہے، وہ سارے کھچ کر یہاں پہ آ جاتے ہیں اور یہاں سے اپنی ایک فکر کو پروان چڑھا رہے ہیں۔ ایجپٹ کے اندر جو کچھ ہے وہ یہ ہے کہ آپ عرب قومیت کے اوپر اصرار کریں اور عرب قوم کو کے لیے وہ میگنیٹ بننے کی کوشش کر رہے ہیں۔ ترکی کا رول کیا ہے؟ مجھے یوں لگتا ہے جیسے ان سب کے اندر اب جو امریکہ کا سلیکشن ہو، البتہ دو میں سے ایک سیناریو پر، ایک سیناریو یہ کہ نہیں ترکی بالکل صحیح ہے، بالکل صحیح پیٹرن پہ چل رہا ہے، اس نے کوئی غلط کام نہیں کیا ہے، کوئی سازش نہیں ہے اور جو دکھا رہے ہیں یہی حقیقت ہے۔ اگر ایسا ہے تو ترکی بہت اچھا ہے اس وقت، اگر واقعاً ایسا ہی ہے تو اس وقت ترکی کا کام بہت اچھا ہے کہ اس نے اپنے ملک کو ترقی بھی دی ہے، اقتصادی لحاظ سے کافی ترقی دی ہے، اپنے ملک کے اندر پولیٹیکل اسٹیبلٹی بھی کریٹ کی ہے، اور ملک کے اندر جو فوج کی اور آرم فورسز کا رول تھا پولیٹکس کے اندر اس کو لمیٹڈ کیا ہے، اور چوتھا یہ کہ انٹرنیشنل ریلیشنز کے اندر انہوں نے اسرائیل کو ٹھیک ٹھاک ٹف ٹائم دیا ہوا ہے۔ یہ جو ظاہری کامیابیاں ہیں اس کی دو انٹرپریٹیشنز ہیں، ایک یہ کہ جو دکھائی دے رہا ہے وہی ہے، معاملہ ختم ہو گیا، ترکی بہت اچھا ملک ہو گیا، اس کا ہر کام اچھا ہو رہا ہے، اور دوسری انٹرپریٹیشن یہ کہ نہیں، یہ جو اچانک سب کچھ اچھا ہو رہا ہے اس میں بہرحال کچھ گڑبڑ نظر آ رہی ہے۔ انصاف کی بات یہ ہے کہ دل ابھی بھی کھٹک رہا ہے، باتیں تو بہت اچھی ہو رہی ہیں، یہ کہ اتنا سب کچھ اچھا اچانک ہو رہا ہے بغیر خون خرابے کے, بغیر کسی مصیبت کے, اس سے تھوڑی سی پریشانی ہو رہی ہے کہ آیا ویس اتنی آسانی سے ٹرکی کو ہاتھ سے جانے دیں گے اور اتنی آسانی سے اسرائیل اس ملک کو ہاتھ سے جانے دے گا جس کے اوپر اتنی بڑی انویسٹمنٹ کی ہے ان لوگوں نے, اتنا سال اس کے ساتھ تعلقات بنائے. تو میں نے بتایا تین چار جگہوں کے اوپر میجر اس کی ڈیولپمنٹ ہیں, اکنامکس کے اندر, اکانومی کے اندر اس کی ڈیولپمنٹ بہت زبردست ہے, اور پولیٹکس اور حتی ڈیموکریسی کے حوالے سے اس کی ڈیولپمنٹ اچھی ہے, اور انٹرنیشنل ریلیشنز کے اندر اسرائیل کے خلاف جو کچھ ٹرکی نے کیا ہے ریمارکیبل ہے. لیکن آیا واقعاً یہ ٹرو ڈیولپمنٹ ہے یا اس کے پیچھے کچھ اور ہو رہا ہے؟ جو اس ٹائپ کا سوچنے والے ہیں سیکنڈ اسٹائل میں, جو کہہ رہے ہیں کہ نہیں کچھ اور ہو رہا ہے, تو وہ کیا سوچ رہے ہیں؟ وہ یہ کہہ رہے ہیں کہ ایران کی فکر کو کاؤنٹر کرنے کے لیے ان کو عرب میں ایک ہیرو بنانا ہے, اور وہ ہیرو فی الحال ٹرکی ہے. فلسطین کے آئیڈیا کے اوپر جو سب سے زیادہ سپورٹ گزشتہ 30 سال میں ہوئی ہے وہ ظاہر ایران کی طرف سے آئی ہے, کسی نے کوئی ساتھ نہیں دیا, کسی ملک نے ساتھ نہیں دیا. جو کچھ ایجپٹ نے کیا ہے, جو کچھ ٹرکی نے کیا ہے, جو کچھ قطر نے کیا ہے, جو کچھ جارڈن نے کیا ہے, وہ پوری دنیا کے سامنے ہے. انہوں نے صرف اسرائیل کا ساتھ دیا ہے. ٹرکی وہ کنٹری ہے جس کے فل ریلیشن شپ تھے, ٹرکی کو اسرائیل کے ساتھ ہر طرح کے تعلقات بنے ہوئے تھے, تجارت بے تحاشا ہو رہی تھی, اسی طرح مصر کے اندر بھی. ابھی کہ ٹرکی نے اتنا بڑا یو ٹرن مارا ہے, میں نے کہا دو انٹرپریٹیشنس ہیں. ایک تو یہ یو ٹرن سالڈ ہے, صدق دل کے ساتھ مخالفت کی ہے, اگر ایسا ہے تو بہت اچھا ہوا ہے, ظاہر بہت خوبصورت ہے. مثلا دو تین جگہ اس پرائم منسٹر نے بہت زبردست کارنامہ کیا. مثلا مجھے جو بہت اچھا لگا وہ یہ کہ وہ ٹرکی کے سفیر کو بلایا اسرائیل کی وزارت خارجہ نے, اس کو نچلے صوفے پہ بٹھایا, نیچے کی کرسی پہ بٹھایا, اور اسرائیلی وزیر خارجہ نے کہا کہ ہم ان کو نیچے بٹھائیں گے تاکہ ان کو یہ سیکھیں کہ ان کو اسرائیل کے سامنے دب کے بیٹھنا ہے. اور ٹرکش پرائم منسٹر نے اس وقت ریئیکشن دیا اور اس نے کہا یہ بدھ تک مجھ سے معافی مانگ لیں تو مانگ لیں, ورنہ ان کو پتا ہے میں کیا کرنے والا ہوں. اور اسرائیل نے بدھ تک معافی مانگ لی. یہ بڑی بات ہے, یہ سالڈ کام, یہ اس کے کارناموں میں سے ایک کارنامہ ہے. لیکن میں بتا رہا ہوں ابھی نہیں معلوم پیچھے کارنامے میں اصل کیا ہے. پھر جو اس نے فلوٹیلا کے اوپر ریئیکشن دکھایا, وہ جو غزہ جا رہی تھی, شپ جا رہی تھی جس کے اندر ٹرکش مارے گئے, 9 ٹرکش میرے خیال میں مارے گئے, اس کے اوپر اس نے ریئیکشن دکھایا اور اس نے اسرائیل سے کہا کہ آپ یا تو معافی مانگ لیں, اور اگر آپ معافی نہیں مانگیں گے تو آپ کے ساتھ سارے جو فوجی تعلقات تھے وہ بند ہو گئے, آپ کے اقتصادی تعلقات جو ہیں وہ خطرے میں پڑے ہیں, اور اگلی دفعہ جب ہم امدادی جہاز بھیجیں گے تو اپنی نیوی کو ساتھ بھیجیں گے. تو اس کا مطلب یہ کہ آپ مکمل حملے کی تیاری کر کے جا رہے ہیں, چونکہ اسرائیل نے کہا کہ ہم اس کو کسی صورت میں اندر نہیں آنے دیں گے. تو یہ جو کچھ ہو رہا ہے بظاہر بہت اچھا ہو رہا ہے, لیکن اتنی آسانی سے اتنا اچھا ہو جائے اس میں تھوڑا سا خدشہ لگ رہا ہے کہ واقعاً آیا اتنا ہی اچھا ہو رہا ہے. خاص کر ٹرکش پرائم منسٹر کے ایک دو باتیں تھیں جو بہت زیادہ کھٹک رہی ہیں, ایک دو کام ہیں جو بہت زیادہ کھٹک رہے ہیں. مثال کے طور پر نمبر ایک, ایک طرح سے اسرائیل سے اتنا زیادہ اس نے ٹکراؤ لیا ہے, اتنا زیادہ لڑائی کی ہے, دوسری طرف سے نیٹو کو اپنے ملک کے اندر میزائل کے خلاف ریڈارز لگانے کی اجازت دی ہے. اب کس ملک کے خلاف اجازت دی ہے؟ کہہ رہے ہیں رشیا کے خلاف. واقعاً رشیا میزائل فائر کرنے والا ہے؟ ایران کہہ رہے ہیں ہمارے خلاف کیا ہے. ایران نے ان کو وارن کیا ہے کہ یہ ہمارے خلاف ہے, اور آپ نے جو کچھ کیا ہے یہ ہمارے خلاف جائے گا, چونکہ آپ امریکہ کے ریڈارز کو اپنے ملک کے اندر اسٹیشن کر رہے ہیں, اور ان کے پہلے ہی کئی بیسز امریکہ کے پاس ہیں, خاص کر ایجنٹک نام کر کے ایک بہت بڑا بیس ہے جو 1990 اور 2001 کی وار میں عراق کے خلاف امریکہ نے بہت زیادہ استعمال کیا تھا. تو یہ بات انتہائی خطرناک ثابت ہو رہی ہے کہ امریکہ اتنا کلوز ایرانی بارڈر کے ساتھ آ کر اپنی ساری اسٹیبلشمنٹ کو لے کے بیٹھ جائے, اور یہ اس حکومت نے اجازت دی ہے. دوسرا معاملہ یہ ہے کہ یہ ایجپٹ گیا اور یہ وہاں پر ہیرو بن کے گیا, اس کی وجہ ہے کہ اس نے اسرائیل کے خلاف ٹھیک ٹھاک مقابلہ کیا, عرب قوم نے خوب اچھی طریقے سے استقبال کیا, اور اس نے وہاں پر کہا کہ مصر کی اگلی حکومتوں کے لیے بہترین سسٹم سیکولر سسٹم ہے. اب یہ ذرا چبھنے والی بات ہے کہ بھائی یہ جو جتنی عوام جدوجہد کر رہی ہے کیا تمہارے سیکولر سسٹم کے لیے جدوجہد کر رہی ہے, اور تم کیا خود سیکولر سسٹم کے لیے سارے کام کر رہے ہو؟ اب یہ جو دو تین چیزیں ہیں یہ بڑی خطرناک ہیں. باقی باتیں بہت اچھی چل رہی ہیں, باقی باتیں بہت اچھی ہیں. ان باتوں کو دیکھ کر یوں سمجھ میں آتا ہے کہ یہ جو اتنا اچھا چل رہا ہے شاید یہ اتنا اچھا واقعے میں نہ ہو, شاید کہیں ایسا نہ ہو. اس کو ہم صرف ایک کانسیپٹ کے طور پہ لے لیں, پاسبلٹی کے طور پہ, کہ امریکہ ٹرکی کو ہیرو بنا رہا ہے, اسرائیل ٹرکی کو ہیرو بنا رہا ہے, اور ہیرو بنانے کا مقصد یہ ہے کہ یہ جو عرب قوم میں بیداری کی تحریک آ رہی ہے اس تحریک کو کسی طریقے سے کنٹرول کر لیا جائے، چونکہ اگر یہ تحریک آگے بڑھی تو یہ اسرائیل کے خاتمے کا سبب بن سکتی ہے۔ اسرائیل نے بہت انویسٹمنٹ کیا عربوں کو خاموش کرنے کے اوپر گزشتہ 50-60 سال کے اندر، اور وہ انویسٹمنٹ اس وقت نل ہوتی چلی جا رہی ہے۔ بہرحال اسرائیل کی اپنی پوزیشن انتہائی وحشتناک حد تک خراب ہے۔ میرا اپنے خیال ہے گزشتہ 1 سال کے اندر جو سب سے بڑا لوزر اس علاقے کے اندر ہے وہ اسرائیل ہے۔ ہر طرف کچھ نہ کچھ پازیٹیو ڈیولپمنٹس ہوئی ہیں، لیکن اسرائیل کے اندر جو کچھ ہوا ہے وہ ہر لحاظ سے خراب ہوا ہے۔ ان کی ڈومیسٹک پالیٹکس انتہائی خرابی سے دوچار ہو گئی، ان کی اکانومی سمجھ لیجئے کہ زبردست جھٹکے لے رہی ہے۔ اس کی وجہ یہ ہے کہ ان کی ایکسپورٹس ٹرکی اور اس ایجپٹ کی طرف بے تحاشا تھیں، اور ٹرکی اور ایجپٹ کے اوپر جتنی بھی ایکسپورٹس تھیں وہ میرا اپنے خیال ہے کہ یہ ان آفیشیل پبلک سینکشن میں آ چکی ہیں۔ مثلا ٹرکی کے بازار میں بعید ہے کہ اس وقت اسرائیل کی پروڈکٹ کام کر پائیں، یا ایجپٹ کے بازار کے اندر تو ان کی اکانومی کو ٹھیک ٹھاک ضرب لگی ہے اس سے۔ اور اب جو رہی صحیح ضرب ہے وہ فلسطینیوں کی اقوام متحدہ کی مستقل رکنیت لینے کی کوشش ہے کہ وہ چاہتے ہیں کہ ہمیں فل ممبر شپ مل جائے۔ اس کو ٹرکی کے ایک آفیشیل نے سونامی سے تعبیر کیا تھا کہ یہ اگر کر دیا محمود عباس نے تو یہ ہمارے لیے سونامی سے کم نہیں ہے، اور ہونا اس کے اندر یہ ہے کہ وہ سب سے پہلے اپلائی کریں گے، جیسے کہ اس نے کہا ہوا کہ ہم کر لیں گے، وہ اپلائی کریں گے کہ ہمیں اقوام متحدہ کی فل ممبر شپ دے دی جائے۔ اب اقوام متحدہ جو دنیا میں عدل و انصاف اور فلاں اور فلوں کے دعوے دار ہیں، نظام کی خامیوں میں سے ایک بڑی خامی جو ابھی سامنے آنے والی ہے وہ یہ کہ اگر کوئی اقوام متحدہ کا ممبر بننا چاہتا ہے تو اسے سلامتی کونسل سے اجازت لینی پڑے گی، اور سلامتی کونسل میں 5 پاورز بیٹھی ہیں، جو ویٹو کریں تو یہ ممبر ہی نہیں بن سکتا۔ اس کا مطلب کیا ہے؟ اگر پوری دنیا کسی ملک کے بارے میں کہے کہ یہ کمیونٹی کا حصہ ہے اور وہ 5 ملک کہیں کہ نہیں یہ کمیونٹی کا حصہ نہیں ہے تو وہ باہر ہو گیا۔ کس نے 5 ملکوں کو یہ اختیار دیا کہ وہ انسانوں کی کسی آبادی کو انسانیت کے زمرے سے باہر نکالیں، انٹرنیشنل کمیونٹی سے باہر نکالیں؟ یہ اس نظام ظلم کے بنیادوں میں سے ایک بنیاد ہے۔ تو وہ فل ممبر شپ کے لیے اپلائی کریں گے، فل ممبر شپ کی ووٹنگ ہوتی ہے سلامتی کونسل میں، سلامتی کونسل میں ووٹنگ کے لیے جائے گی۔ امریکہ نے پہلے سے اعلان کیا ہوا ہے کہ ہم ووٹنگ کو پاس نہیں ہونے دیں گے۔ موسٹ پروبیبلی فرانس، جو خود اس وقت ایک انتہائی نالائق انسان کے ہاتھ میں گھوم رہا ہے، وہ بھی امریکہ کا ساتھ دے گا۔ میرا اپنے خیال ہے وہ بھی امریکہ کا ساتھ دے گا، البتہ وہ اپنی عرب امیج کو بھی کچھ نہ کچھ محفوظ کرنے کی کوشش کرتا ہے فرانس، تو ممکن ہے کہ اپنے آپ کو کسی طریقے سے خاموش رکھنے کی کوشش کرے۔ لیکن اگر وہ اسرائیلیوں کے مقابلے میں اپنے آپ کو بہت بڑا دوست دکھانے کی کوشش کرے تو میرے خیال میں وہ اسرائیلیوں کا ساتھ دے دے گا، اور وہ بھی شاید اس ویٹو کے اندر شریک ہو جائے، یا وہ امریکہ کے ہی ویٹو کے اوپر اکتفا کر لے گی۔ اگر ایک بھی قوم مخالفت کر دیتی ہے تو پھر وہ پاس نہیں ہوگا۔ اچھا، جب یہاں پاس نہیں ہوگا تو محمود عباس کے پاس 2 راستے ہوں گے، یا وہ امریکہ کے خوف سے دب جائے اور معاملے کو ختم سمجھے، یا وہ چلا جائے جنرل اسمبلی کے اندر اور فل ممبر شپ سے نیچے کا ایک رینک ہے اس کا مطالبہ کر لے، اس کے لیے اس کو اپوائنٹ کہتا ہے کہ سلامتی کونسل میں نہیں جانا ہوگا، اس کو جنرل اسمبلی سے ووٹنگ لینی ہوگی، اور جنرل اسمبلی کے اندر 200 سے زیادہ ملک بیٹھے ہوں گے، اور ان میں سے میرے خیال میں اس کو 126 ملکوں کے ووٹ چاہیے ہوں گے۔ اور خود اسرائیلی کہہ رہے ہیں کہ 120 ملک نیٹ اس کے ہاتھ میں ہیں اس وقت۔ اس کا مطلب یہ ہے کہ یہ ووٹ اس کو مل جائے گا، اور اسرائیلی اس بات سے ڈر رہے ہیں کہ ہم اپنی عزت جو بچا پائیں گے وہ ایک امریکی ویٹو کے ذریعے بچائیں گے، اور بعد میں ہم بے عزت ہوں گے پوری دنیا کے اندر 126 ممالک کے ہاتھوں، جب وہ اس کو ممبر شپ سے کم کا اسٹیٹس دینے میں کامیاب ہو جائیں گے۔ تو یہ اسرائیل کی ایک بڑی مشکل بنے گی۔ البتہ کیا اس کو ہم فلسطینی کاز کی کامیابی کہیں؟ اب یہاں پر میں ایک اور بات اور کروں گا اس سلسلے میں، اس کے بعد آگے بڑھیں گے۔ میرا اپنے خیال ہے اس کو ہم خود ایک دھوکے کا حصہ کہہ سکتے ہیں، اور ایک بہرحال نفسیاتی کامیابی شاید تعبیر کر سکتے ہیں۔ دھوکے کا حصہ کیسے کہیں گے؟ دھوکے کا حصہ اس طرح سے کہیں گے کہ یہ جو اسٹیٹ بننے کے اوپر باتیں ہو رہی ہیں، اور یہ جو اسٹیٹس لینے کی باتیں ہو رہی ہیں، یہ ساری باتیں یہ ہو رہی ہیں کہ 1967 کے بعد جو اسرائیل نے غصب کیا ہے وہ واپس کیا جائے، اور وہ جو 48 میں اسرائیل بنا جو غاصبانہ تھا اس کا کیا ہوگا؟ وہ پاس ہے۔ اور وہ جو 48 سے 67 تک غصب کیا ہے اس کا کیا ہوگا؟ وہ بھی پاس ہے۔ صرف بات یہ ہو رہی ہے کہ 67 کے بعد سے جو غصب کیا ہے
उसको वापस कर दिया जाए। इसका मतलब क्या है? इसका मतलब यह है कि कम अज़ कम इमाम खुमैनी का जो बेसिक स्टांस था वो ये कि इसराइल का वजूद ही गलत है, ये उसके खिलाफ जाएगा, ये उसके खिलाफ जाएगा। जो इस वक्त जमहूरी इस्लामी ईरान का स्टांस है, जो हम समझ रहे हैं कि इसके सिवा कोई रास्ता नहीं है, इसराइल का वजूद ख़त्म होना है, और अगर ये वजूद बाकी रहा इसका मतलब ये कि इस इलाके में वो सारी मुसीबतें बाकी रहेंगी जो अब तक गुज़िश्ता 60 साल में इस दुनिया में हम मुसलमानों ने झेली हैं। बहरहाल तो ये दो तरह की एक जंग होगी, नहीं होते तो बहुत बुरा होगा, होंगे तो फलस्तीन का कौज कामयाब नहीं होगा, लेकिन बहरहाल एक नफ्सियाती फतह इनको नसीब हो जाएगी। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। अच्छा जनाब, आखिर में पाकिस्तान की सियासत पर भी, पाकिस्तान की सियासत में बड़ा अखाड़ा कराची है इस वक्त, बहुत अरसे के बाद, वरना मामूलन बड़ा अखाड़ा जो है वो हमारे बड़े सूबे की तरफ रहता था, लेकिन काफ़ी अरसे के बाद यहाँ पर बड़ा अखाड़ा बना, और अपोजिशन और पता नहीं गवर्नमेंट और चीफ जस्टिस और फौज के जनरल वो सब के सब कराची में आकर बैठे हुए थे। इसका मतलब है यहाँ कोई बड़ा लंबा काम अंजाम पा रहा था। साहब कहाँ से मामला शुरू हुआ? वैसे तो लोग मरते ही थे, तो मर रहे थे मुसलसल, और सारे भत्ते चल रहे थे, सब के सब हो रहे थे। मामला शुरू हुआ सुप्रीम कोर्ट से, जब सुप्रीम कोर्ट ने कहा कि हम सो मोटो एक्शन लेते हैं, कराची में सूरत हाल बहुत ख़राब हो रही है और हम आकर कराची में बैठेंगे और इस बात का जायज़ा लेंगे कि सूरत हाल ख़राब होने पर हुकूमत ने क्या किया और इस खराबी का जिम्मेदार कौन है। अच्छा, इसमें ढेर सारे क्वेश्चन हैं मुझे कि सुप्रीम कोर्ट को इतनी देर से क्यों याद आया, क्यों अब, यानी कम मरे क्या पिछले सालों के अंदर? हाँ, अगस्त में बेतहाशा मरे, इसमें कोई शुबा नहीं, अगस्त में बहुत लोग मरे, मेरे ख्याल में जो ऑफिशियली काउंटेड हैं वो भी 280 के करीब बनते हैं, तो एक दिन में तकरीबन 10 आदमी जो मर रहे हों उसका आप हिसाब कर सकते हैं। तो ये सबको मालूम है कि ये हो रहा है यहाँ पर, इतनी देर क्यों हुई है? क्या अब यूँ समझ में आता है कि अचानक किसी जगह पर कोई मामला पहुँचा है? अच्छा, हमारे मुल्क में आप सबको पता है, हम सबको अच्छी तरीके से पता है कि पीछे कुछ और हो रहा होता है, आगे जाकर कुछ और हो जाता है, फिर बाद में एक लफ्ज़ है जिससे मुझे नफरत होने लगी है, अब वो कॉम्प्रोमाइज़ है। हाइप क्रिएट करते हैं, देगची को खूब उबाल देते हैं, आखिर में आकर देगची का ढक्कन उठा के उसके सारे उबाल को बिठा दें। हाइप क्रिएट किया इन्होंने। हाइप कैसे क्रिएट हुआ? सुप्रीम कोर्ट आके बैठ गया, उसने कहा हम वर्डिक्ट देंगे, हम ऐलान कर देंगे, हम ये कर देंगे, वो कर देंगे, उसके बाद सारी पार्टीज आ गई यहाँ पर, हुकूमत भी, मैंने कहा अपोजिशन भी और आर्मी भी और ये भी और वो भी, सब के सब जमा हो गए। इस दौरान में मिर्ज़ा साहब ने धमाका कर दिया, वो मिर्ज़ा साहब आए और उन्होंने जो कुछ किया वो हम सबके सामने है कि उन्होंने कोई कसर छोड़ी नहीं, शायद पाकिस्तान की तारीख में इतनी लंबी प्रेस कॉन्फ्रेंस नहीं हुई होगी और इतनी ड्रामेटिक कोई प्रेस कॉन्फ्रेंसेस नहीं होंगी जो इन्होंने एक दो प्रेस कॉन्फ्रेंसेस यहाँ पर कर डाली। अच्छा, इस बीच में एक बात और समझ में आती है मुझे कि अच्छा हमें इससे कोई ज़्यादा शायद सरोकार नहीं है, या कहना चाहिए कि शायद हमारा फील्ड नहीं है कि हम ये सोचें मिर्ज़ा साहब ने जो कुछ कहा उसमें हकीकत है या नहीं है। मैं अपने तौर पर सोचता हूँ इसमें से कौन सी बात है जो हम नहीं जानते थे? यहाँ कराची में क्या भत्ता नहीं लिया जा रहा? तो हम लोग खुद दे रहे हैं तो हमें क्या नहीं पता कि लिया जा रहा है नहीं लिया जा रहा? यहाँ मसलन कुर्बानी की खालों से लेकर ज़कातए फितरा तक सारी पॉलिटिकल पार्टीज भत्ता ले रही हैं नहीं ले रही? मैं अर्ज़ कर रहा हूँ हम दे रहे हैं तो हमें नहीं पता कि जा रहा है नहीं जा रहा, सब ले रहे हैं। अच्छा, कौन सी पार्टी नहीं लेती? कोई पार्टी ऐसी नहीं है जो नहीं लेती हो, सब लेते हैं, तयशुदा बात है, इसमें कौन सी छुपाने की बात है? एमकेएम लेती है नहीं लेती? तो ऑफ कोर्स लेती है, चूंकि सबसे बड़ी वही है, सबसे ज़्यादा वही लेती है, जो सबसे बड़ा है वो सबसे ज़्यादा लेता है। एनपी लेती है नहीं लेती? वो भी लेती है, जिसका जहाँ जितना मुकद्दर हुआ वो सब ले रहे हैं, तयशुदा बात है। आया कोई पार्टी है जिसके पास असलहा नहीं है? यहाँ तो बच्चे भी नहीं है जिनके पास असलहा ना हो, यहाँ तो बच्चों के हाथ में भी डिग्निटी होती है, तो ये तो सोचना ही बेकार है कि पॉलिटिकल पार्टीज के पास असलहा नहीं है। तो ये समझ में नहीं आता कि इसमें मेरा अपना ये ख्याल है कि हम बिल्कुल बिल्कुल क्लियर हैं कि यहाँ सारी पॉलिटिकल पार्टीज मुसल्ला हैं, यहाँ सारी पॉलिटिकल पार्टीज भत्ता ले रही हैं, यहाँ सारी पॉलिटिकल पार्टीज अपोनेंट के पॉलिटिकल वर्कर्स को कत्ल कर रही हैं, यहाँ सारी पॉलिटिकल पार्टीज एक दूसरे के अपोनेंट को जानवरों की तरह तशद्दुद करके कत्ल कर रही हैं। इसमें कौन सी छुपी हुई बात है? क्या हम अपनी आँखों से नहीं देख रहे हैं? क्या हमारे इलाकों में नहीं हो रहा है? क्या बिल्कुल हो रहा है? اس میں سب ملوث ہیں. ہاں بالکل صحیح, سب ملوث ہیں. لیڈرز ایک دوسرے کے خلاف قتل کا حکم جاری کرتے ہیں, سب کو معلوم ہے کہ کرتے ہیں. یعنی میں کہنا چاہ رہا ہوں نئی بات تقریباً نہیں ہے اس کے اندر. عاشور کے سانحہ کے اندر پاکستان کی پولیٹیکل پارٹی انوالو ہوئی ہے, ایم کیو ایم کے اوپر انہوں نے بلیم کیا, اور ہم چھپے بندوں دو ساتھ سے کہہ رہے ہیں کہ یہ قطعاً ملوث رہے تھے بہت سارے واقعات کے اندر. اور عاشور کے بعد میرا اپنے خیال ہے ہم لوگ قلباً کنونس ہیں کہ یہ ملوث تھے. اس میں کون سی چھپ نئی بات ہے؟ ہاں ایک جو نئی بات ہوئی ہے وہ یہ کہ مرزا صاحب نے بہت سارے لوگوں کی زبان کھول دی. یہ بڑا کارنامہ کیا, یہ بہت بڑا کارنامہ ہو گیا کہ وہ جو بہت سارے لوگ سہمے بیٹھے تھے کہ یار ہوگا کیا آپ یہاں پر, اور واقعا وہ جسے کہتے ہیں فارسی میں ایک محاورہ استعمال کرتے ہیں, کہاوت کہتے ہیں کہ بھائی چھری چلتے چلتے گھڈی پہ آ گئی تھی. تو یہ بات واقعی حقیقت ہے کہ چھری چلتے چلتے کراچی والوں کی ہڈی پہ آ گئی تھی. کوئی نہیں بچاتا بھتہ خوری سے, کوئی نہیں بچاتا کسی نہ کسی طریقے سے خوف اور ہراس کے عالم سے, چاہے وہ نیوز پیپر میں کام کرنے والے ہوں, چاہے وہ بزنس مین ہوں, چاہے وہ عام زندگی میں کام کرنے والے ہوں, چاہے وہ چھوٹے چھوٹے اداروں کے اندر کام کرنے والے ہوں. اچھی بات یہ ہوئی کہ انہوں نے کچھ حقائق کو سامنے لا کر لوگوں کے رکھ دیا. اچھا اب اس میں جب یہ اتنا کچھ ہوا, اور یہ یقیناً کسی نہ کسی پس منظر میں ہوا ہے, یعنی میں کہنا ہی چاہ رہا ہوں یہ جو ڈیولپمنٹ ہوئی ہے سپریم کورٹ کا ایکشن ریزن نہیں ہے, یہ کسی پس منظر کے اوپر ہوا ہے. مرزا صاحب کا اتنا آؤٹ بس کرنا یہ ریزن نہیں ہے, اس کے پیچھے کوئی پس منظر ہے. اچھا پس منظر کیا ہے, واقعی پس منظر کیا ہے جو مجھے ابھی تک بات سمجھ میں آ رہی ہے. گزشتہ طاقت پہ آنے کے بعد سے لے کے اب تک آج تک ایم کیو ایم اتنی کمزور نہیں پڑی تھی جتنا اس وقت پڑی ہے. آج تک اتنی کمزور نہیں آئی تھی جتنا اس وقت آئی ہے. اس کا مطلب یہ ہے کہ پس منظر کوئی بھی ہے اس کا تعلق کسی نہ کسی طریقے سے ایم کیو ایم اور الطاف حسین سے ہے, کہیں نہ کہیں کوئی تعلق ہے. اچھا اب ظاہر ہے اس کے اوپر گیس بہت زیادہ ہے. آیا یہ مثال کے طور پر عمران فاروق کا قتل کا کیس ہے جس کے اوپر ریومرز یا ریالٹیز ہمیں کچھ نہیں معلوم بے تحاشا فلوٹ کر گئی, کہ نہیں پتہ چلا کہ بھائی وہ دو بندے ہیں کوئی جو سری لنکا سے آئے تھے پاکستانی ایئرپورٹ کے اوپر اٹھا لیے گئے, اور وہ دو بندے جو تھے وہ عمران فاروق قتل کیس کے اندر ملوث تھے, اور وہ جب اٹھ گئے ہیں تو اس کا انہوں نے سب کچھ ڈسکلوز کر دیا ہے. ایک دوسرا یہ کہ نہیں انہوں نے وہ جو پولیس وین کے اوپر حملہ ہوا تھا اس میں جن ٹیررسٹ نے حملہ کیا تھا ان کو اٹھایا, انہوں نے سارے اعترافات کر لیے. دو نمبر تین وہ یہ کہ انٹیلیجنس ایجنسیز نے گزشتہ چند مہینوں کے اندر ڈھیر سارے ایویڈنسز تمام پولیٹیکل پارٹیز کے خلاف جمع کیے ہوئے ہیں, اور وہ سب کے سب اس وقت چیف جسٹس اور مثلاً گورنمنٹ کے پاس موجود ہیں. ہمیں نہیں معلوم پس منظر کیا ہے, لیکن اتنی بات سمجھ میں آتی ہے کہ یہاں جتنے بھی پلیئر کراچی کے اندر کام کر رہے ہیں ان سب کی مشترکہ گوٹی کہیں جا کر پھنس گئی ہے. مشترکہ طور پر ان سب کی گوٹی کہیں پھنسی ہے, چاہے وہ پی وی پی ہو, چاہے وہ اے این پی ہو, اور چاہے وہ ایم کیو ایم ہو, یہ سب لوگ کسی ٹریپ کے اندر آ گئے ہیں. اچھا جیسے ہی ان تینوں پارٹیز نے دیکھا ہے کہ ہم تینوں ٹریپ میں آ گئے ہیں, فوراً کیا کیا ہے, وہی منحوس منفور لفظ مفاہمت شروع ہو گیا. اب مفاہمت کا دور آ گیا, اب سب مفاہمت کر رہے ہیں. اب دو مسائل ہو سکتے ہیں. نمبر ایک, چیف جسٹس یہ سوچے, ایسی سوچتے ہیں چیف جسٹس یہ کہے تم مفاہمت کرو یا نہیں کرو, میں نے جو کرنا ہے میں کروں گا, اور وہ لا کر سب کچھ ڈسکلوز کر دے. معمولاً ملک کا چیف جسٹس ایسی حرکتیں نہیں کرتا ہے, معمولاً وہ کوئی ایسا کام نہیں کرتا ہے جس سے پولیٹیکل پارٹیز کو اتنی بڑے لیول پر لے جا کے ایمبیرسمنٹ کے اندر ڈال دے کہ وہ سب کا تیا پانچا کر دے اور سب کا بیڑا غرق مار دے اور کہ تم سب لوگ عوام کے سامنے ذلیل ہو گئے. ایسا معمولاً نہیں کیا جاتا. اس کا مطلب ہے کیا ہونا چاہیے پھر, چیف جسٹس صاحب کو کسی ایک جس کو انگلش میں کہتے ہیں اسکیپ گوٹ پکڑنی پڑے گی, کوئی ایک بکری پکڑنی پڑے گی جس کو سارے کوڑے مارنے ہیں. کوئی ایک بندہ یہاں سے جائے گا, کوئی ایک بندہ بڑا پولیٹیکل یہاں سے جائے گا, وہ اس بیچ سے نکلے گا, اس کے اوپر سارا بلیم گیم آئے گا, باقی سب اپنی اسٹیشن کے اوپر جا کے بیٹھ جائیں گے. اچھا کچھ لوگوں کا کہنا یہ ہے کہ اب باری الطاف صاحب کی ہے, کچھ لوگوں کا کہنا یہ ہے کہ باری الطاف صاحب کی ہے, اب ان کو جانا ہے اور ایم کیو ایم بغیر الطاف حسین صاحب کے چلنے کی کوشش کریں گے. کچھ لوگوں کا یہ کہنا ہے, یہ وہ خطرناک جگہ ہے جہاں پہ اب ہم کھڑے ہیں. اگر ایسا ہوا کہ ایم کیو ایم کے اندر فرکشنز بنی اور دو گروپ بن گئے, ڈرامہ لمبا ہوگا, پھر ڈرامہ بہت لمبا ہوگا, پھر یہاں کا تو غلط گری ٹھیک ٹھاک ہونی ہے. اچھا اگر ایسا نہیں ہوا फिर पॉजिटिवली काम चल जाएगा, बत्तेबाजी थोड़ी सी कम हो जाएगी, मारा मोरी थोड़ी सी कम हो जाएगी, चूँकि सबके वीक पॉइंट्स ऊपर वाले के पास होंगे और वो इन सब को किसी ना किसी तरीके से कॉम्प्रोमाइज़ पे ला के मामले को निपटा लेगा। थोड़ा सा इंतज़ार करना पड़ेगा कि हमें ये टाइम गुजारना पड़ेगा। अलबत्ता ऑनेस्टली स्पीकिंग, गरचे बहुत सख्त लग रहा है कैम कैम विदाउट अल्ताफ हुसैन साहब चल पाए, लेकिन लगता ही है कि इसका चांस रीज़नेबली हाई है। मुझे लगता है कि इसका चांस रीज़नेबली हाई है इस दफ़ा कि शायद मामला उधर से ख़त्म हो गया है। और अच्छा, ऐसा क्यों हुआ होगा, शायद आपके जहन में हो, इन्होंने डॉक्टर आफिया के मामले के ऊपर अमेरिका के ख़िलाफ़ एक मुजाहरा करवा दिया था। मेरे ख्याल पॉलिटिकल ब्लंडर किया, मेरा अपने ख्याल है इन्होंने पुराने बॉसेस के सामने गलत सर उठाकर उनको दबाने की कोशिश की और उन्होंने फैसला किया कि एनफ इज़ एनफ, नाउ यू आर आउट। और मेरा अपने ख्याल है कि यूँ एहसास होता है कि मामला इस दफ़ा बहुत आगे चला गया, और यूँ एहसास होता है कि उनको खुद भी समझ में आ गया, और यूँ एहसास होता है कि ये जो वो मुसलसल बैरूनी ताकतों के ख़िलाफ़ इतना ज़्यादा बोलना शुरू कर रहे हैं और अचानक बोलना शुरू किया है, इसका मतलब ये है कि वरना आज से पहले हमेशा पाकिस्तान की अंदरूनी ताकतों के ख़िलाफ़ बोलते थे, वो मुल्क के अंदर इस्टेब्लिशमेंट को ज़िम्मेदार करार देते थे, और अचानक यहाँ सब सही हो गया है और अब बाहर से ख़राबी आ रही है। इसका मतलब ये है कि जो टून के अंदर चेंज है, ऊपर कोई मामला बहुत बड़ा बिगड़ गया है, कोई मामला बहुत बिगड़ा है, और उसके बाद अब जो है वो हम इस क्रिटिकल पोजिशन के अंदर खड़े हैं। क्या MQM विदाउट अल्ताफ हुसैन साहब चलेगी? कौन से लोग इसको संभालेंगे? कितना चांस है इसका? ये हकीकतन बहुत मुश्किल से जहन में आ पा रहा है कि ऐसा कुछ हो पाएगा या नहीं हो पाएगा, लेकिन चांसेस आई, चांसेस आई। अब मैंने अर्ज़ किया ये वो स्टेक है जिसको हमें देखना पड़ेगा, और अगर खुदा ना करें यहाँ पर स्प्लिट हुआ और दो ग्रुप बने तो फिर मामला बहुत ख़राब होगा, फिर मामला लंबा चलेगा, और खुदा ना करें नाऊज़ु बिल्लाह फिर वही सूरत हाल ना आ जाए जो हम पिछले 10-15 साल के अंदर एक दफ़ा देख चुके हैं जब ये सब कुछ हुआ था। बहरहाल अल्लाह सबकी जान माल को महफूज करें इंशाअल्लाह, और इस मुल्क को वाकई अमन व सलामती नसीब फरमाए। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। लिखा है सऊदी अरब की खुली शिया / ईरान दुश्मनी के बाद लीबिया के आलमी इनकलाब में कतर, UAE और टर्की ने जो किरदार अदा किया वो क्या शिया ईरान दोनों के लिए बाइस फिक्र नहीं है? इनमें से कोई चीज़ यकीन चीज़ें बाइस फिक्र हैं, लेकिन कोई नई चीज़ थोड़ी है। क्या रोल सबका मालूम है? सबको मालूम है इनका रोल क्या है, किसके मानने वाले हैं, किसके चाहने वाले हैं, किसके मफादात के लिए काम करते हैं, किस तरह वो काम करते हैं। इनकी हमसे दुश्मनी कोई छुपी भी नहीं है, तो मेरे ख्याल कोई नई चीज़ पेश आई है इस मामले में। लिखा है क्या लुबनान की हालिया हुकूमत हिजबुल्लाह को धोखा देगी जैसे कि उनके हालिया बयानात हैं? मेरा अपने ख्याल है लुबनान का गेम इसी अंदाज में जिस तरह अभी है ये चलेगा, और ये जो उनके ट्रिबर्डिक दिया था इससे कोई मेजर चेंज क्रिएट नहीं हो पाएगा। मामूलन पॉलिटिकल बैलेंस और डिसबैलेंस उस वक्त होता है जब पावर बैलेंस और डिसबैलेंस में बाहर जाती है। मेरा अपने ख्याल है कि लुबनान की पावर सिग्निफिकेंटली हिजबुल्लाह के हाथ में है, तो जब तक लुबनान की पावर हिजबुल्लाह के हाथ में है मैं नहीं समझता कोई पॉलिटिकल मूव उनको चैलेंज कर पाएगा इतनी आसानी से। तो चाहे वो वर्डिंग इशू करें ना करें और वो कोई भी कारनामा करते रहें, मेरा मतलब ये कि एंटी हिजबुल्लाह के जो ग्रुप्स हैं, मेरा नहीं ख्याल कि वो हिजबुल्लाह को इस वक्त लुबनान के अंदर किसी भी तौर पर चैलेंज करने के काबिल होंगे, मगर ये कि वो कहें कि हम इनके साथ एक जंग करना चाहते हैं। और मेरा अपने ख्याल है कि इसराइल दो दफ़ा इसको ट्राई कर चुका है और तीसरी दफ़ा ट्राई करने की किसी पोजीशन में नहीं है, और लुबनान के अंदर कतअन कोई ग्रुप ऐसा नहीं है जो हिजबुल्लाह से टकराने की जरूरत भी करेगा, तो बेज़ाहिर नहीं लगता कि इन चीज़ों से उनको कोई नुकसान पहुँचेगा। लिखा है व्हाट यू थिंक विल बी द फाइनल फाइनेंशियल सिचुएशन ऑफ यूरोप? यूरोप जो बात समझ में आ रही है वो ये कि इसको कोलैप्स होना है। ये लोग बिल्कुल अमेरिका की तरह चल रहे हैं और बदतर अमेरिका की तरह। अमेरिका के अंदर 50 से ज़्यादा स्टेट्स हैं और कुछ स्टेट्स कोलैप्स कर गई हैं, ठीक है, बाकी स्टेट्स कब तक उन करप्ट और या सॉरी बैंकक्रप्ट स्टेट्स का साथ देंगी, या अमेरिका के अंदर भी एक क्वेश्चन है कि कब तक अमेरिका की बाकी स्टेट्स बाकी उन स्टेट्स का साथ देंगी जो बैठती चली जा रही हैं, तो वहाँ पर भी डिसइंटीग्रेशन का चांस बहुत हाई है। جبکہ وہاں ایک ملک ہے. تو یورپ کے اندر تو قطعاً یورپین کمیونٹی کی ڈس انٹیگریشن کا چانس بہت ہائی ہے, اور کم از کم یورو کے زون کا ڈس انٹیگریٹ ہونا اس کا چانس بہت ہائی ہے. اس کی وجہ یہ ہے کہ کب تک یورپ کے اسٹرانگ کنٹریز جو ہیں وہ یونان کو سنبھالیں گے, مثلاً پرتگال کو سنبھالیں گے, آئرلینڈ کو سنبھالیں گے, اور ابھی جو لائن میں آ رہا ہے وہ حتیٰ اٹلی کو سنبھالیں گے. تو میرا نہیں خیال کہ یہ ملک بہت عرصے تک دوسرے ملکوں کو سنبھالتے رہیں گے, جبکہ ان کی تاریخ ایک دوسرے کے ساتھ لڑنے کے اوپر ہے. یہ جو یہ گزشتہ 40 سال میں ایک دوسرے کے ساتھ بیٹھے ہیں, یہ تاریخ بشریت میں نہیں ہوا تھا کہ یورپی ممالک ایک دوسرے کے ساتھ بیٹھے ہیں, یہ ہمیشہ تاریخ میں ایک دوسرے سے لڑے ہیں. تو جو 30-40 سال بیٹھ گئے یہ کم معجزہ نہیں ہے. اب ہم یہ سوچیں کہ یہ ایک دوسرے کی خاطر قربانیاں دیں گے, اپنی قوم کے پیسے گھسیٹ گھسیٹ کر دوسری قوم کی یعنی انایفیشنسی کے اوپر خرچ کریں گے, میرا نہیں خیال ایسا ہوگا. تو اگر صورتحال یہی رہی اور اس کا کوئی باہر نکلنے کا راستہ نہیں ہے, اب یہ نعرے بہت لگا رہے ہیں, مثلا یورپ میں فرانس, جرمنی, اٹلی کھڑے ہو گئے تھے ہم یونان کا ساتھ دیں گے اور وہ علیحدہ نہیں ہو سکتا, اور یہ ساری باتیں, میرا نہیں خیال کہ اس کے اندر کوئی بہت زیادہ حقیقت ہو. یورپ کو ایٹ دی اینڈ کچھ ملکوں کو باہر نکالنا پڑے گا, اور وہ اس کی ڈس انٹیگریشن کا ابتدا ہوگا. پاکستان میں اس سال جو بارشوں سے حال ہوا یہ گلوبل وارمنگ کا نتیجہ ہے کیا؟ ہمارے پاس بہت ساری انٹرپریٹیشنز ہیں. آپ کے ذہن میں پچھلے سال جب سیلاب آیا تھا, پھر بعد میں سونامی آیا تھا جاپان کے اندر, تب بھی بہت ساری باتیں ہوئی تھیں کہ کیا وہ امریکن ویپن استعمال ہوا ہے, کیا مثال کے طور پر دوبارہ کیا گلوبل جو ہمارے پاس ویدر کنڈیشنز ہیں وہ کچھ ایسی چینج ہوئی ہیں. ہم اس وقت بھی عرض کر پا رہے تھے کہ ہم کوئی نتیجہ نہیں نکال پائیں گے ان باتوں سے, یہ سب چیزیں ہیں جو ہمارے سامنے ہیں, لیکن ظاہر ہے ہمارے پاس وہ انسٹرومنٹ نہیں جس کے ذریعے ہمیں کسی فائنل ڈیسیجن تک پہنچ جائیں کہ بھائی یہ صحیح ہے اور یہ غلط ہے. لیکن ظاہر ہے پاکستان میں جو کچھ ہوا ہے وہ اب نارمل ہے. سپٹمبر کے مہینے میں اتنی بارشیں ہونا جو کئی 100 ملی میٹر بن جا رہی ہیں, اور مثلا پر ایوریج اگر لیکن پورے سندھ کے اوپر کئی فٹ بارش ہو گئی ہے آن ایوریج, تو یہ فینومینل ڈیولپ یہ ایک چینج ہے, اور ایسا چینج پہلے نہیں آیا ہے. تو ہم کہہ سکتے ہیں کہ کچھ ہوا ہے, لیکن ہم یہ قطعاً نہیں کہہ سکتے کہ آیا کوئی اور انسانوں کی بنائی ہوئی کارروائی ہے یا وہی جو انہوں نے گلوبل وارمنگ میں کیا اور دوسرے انوائرمنٹ کے اندر انہوں نے خرابیاں کی ہیں اس کا نتیجہ ہوا ہے. انایفیشنسی بھی ہے, بہرحال پاکستان کی اپنی انایفیشنسیز بھی ہیں. پچاس لاکھ, انہوں نے لکھا ہے کہ 50 لاکھ لوگ متاثر ہوئے ہیں, حکمت عملی کی ضرورت نہیں. کون کہے گا حکمت عملی کی ضرورت نہیں ہے؟ قطعاً ضرورت ہے, لیکن مسئلہ سارا یہ کہ یہاں کرے گا کون. یہاں آپ سے میں کہوں گا کہ آپ اپنے گھر کے لیے حکمت عملی بنائیں تو آپ نہیں بنائیں گے. حکومت اپنے پورے ملک کے لیے حکمت عملی بنائے یہاں ناممکن ہو گیا ہے. یہاں پہ کون کسی کی پرواہ کر رہا ہے؟ یہاں تو سب کو خود جینا ہے, خود لڑنا ہے, خود مرنا ہے, جس نے جو کچھ کرنا ہے خود کرنا ہے. یہاں اس طرح کی ایک زندگی ہے, اور میں عرض کرتا ہوں پاکستانی قوم میں خوبی یہ ہے کہ یہ بیچارے خود مر مرا کر اپنے آپ کو سنبھالنا جانتے ہیں. تو یہ گھر گرتے ہیں, زمینیں برباد ہوتی ہیں, حکومت کچھ نہیں کرتی, نمائشی طور پہ چند راشن تقسیم کر دیے, یہ کر دیا وہ کر دیا, اس کے بعد یہ عوام خود اٹھتی ہے بیچاری اور مر مرا کر جو کچھ کر سکتے ہیں وہ خود کرنے کی پھر کوشش کرتے ہیں. فرمایا کہ رہبر نے صومالیہ میں بھوک اور افلاس کے بارے میں بیان کیا ہے عید کے خطبے کے بعد, اور اس سے کیا ریفلیکٹ ہوتا ہے؟ از اٹ رہبر از ناٹ فار مسلمز اونلی بٹ فار آل ہیومینٹی. بالکل صحیح ہے, انہوں نے نتیجہ یہ نکالا کہ اس کا مطلب یہ رہبر معظم صرف مسلمانوں کو نہیں دیکھ رہے بلکہ پوری ہیومینٹی کو دیکھ رہے ہیں. تو طے شدہ بات ہے, ایسا ہی ہونا چاہیے, اور واقعاً ہے بھی ایسا ہی کہ پوری ہیومینٹی کے اوپر نظر ہے, اور کسی بھی طریقے سے جہاں کہیں بھی انسانیت کی بھلائی کے لیے تو کچھ ہو سکتا ہے اس کو انجام دیتے ہیں. لکھا ہے امریکہ کی اکانومی تباہ ہو گئی ہے تو پھر یہ تیل کی کنوؤں کی کمائی کہاں جاتی ہے؟ یہ ظاہر ہے چھوٹا سا سوال ہے, لیکن اس کے پیچھے ایک اور سوچنا پڑے گا, یہ ہو کیا رہا ہے یہاں پر, یہ پیسہ کہاں جاتا ہے؟ پیسہ کچھ انسانوں کی ایسے انسانوں کی عیاشی پر خرچ ہوتا ہے جن کو کمانے کی عادت نہیں ہے, یہاں پیسہ خرچ ہو رہا ہے. امریکہ کی کروڑوں کی آبادی کو کمانے کی عادت نہیں ہے, خرچ کرنے کی عادت ہے, اور اس کی قیمت دوسری قوموں نے چکائی ہے. دوسری قومیں ان کے ہاتھوں بیوقوف بنی ہیں اور انہوں نے مفت میں بیٹھ کے کھایا ہے, اور دوسری قوموں نے ان کی خدمتیں کی ہیں. اب یہ انتہا پہ پہنچ گیا, اب یہ معاملہ انتہا کے اوپر پہنچ رہا ہے. تو میرا نہیں خیال کہ اقوام کے مثلاً امریکہ کے اندر بے روزگاری کا اصلی سبب وار آن ٹیرر ہے. नहीं, मेरा नहीं ख्याल। वॉलंटियर तो इन्होंने एक बहाना किया ताकि अपनी इन एफिशिएंसी को छुपाएं। असल मुश्किल इनकी अय्याश तबीयत है, असल मुश्किल इनकी बेराहरवी है कि ये ज़िंदगी के किसी उसूल के कायल नहीं है, सिर्फ अय्याश है अपनी तबीयत के अंदर। लिहाजा जो कुछ अमेरिका के अंदर हो रहा है वो आपकी आंखों के सामने है कि अब वो उनके अय्याशी संभालने में नहीं संभल रही। उनको आदत है कि फ्रिज खोलें तो भरा हुआ हो, उनको आदत है कि उनकी गाड़ियों में बेहतरीन गाड़ियाँ हों, ए सी चल रही हों, मतलब पेट्रोल से लबालब भरी हुई हों और उनको कोई ज़्यादा पेमेंट ना करनी पड़े, कर्जे उनको मुफ्त में मिल रहे हों, कर्जे भी वे हो जाएं अगर नहीं दे सकते हैं कोई बात नहीं है और उनकी ज़िंदगी ऐसी ही चले, उनको इसकी आदत है। और ज़ाहिर है कि ये ख्वाब कब तक चलेगा, ये मसनूई ख्वाब कि आप कुछ ना कमाएँ और दूसरी कौमों की कमाई के ऊपर खेलते रहें, कब तक? लिखा है कि क्या सुप्रीम कोर्ट का इतनी जल्दी समाअत ख़त्म करना और डिटेल फैसला ना देना किसी सियासी दबाव का नतीजा नहीं है, या दूसरों की तरह ये भी एक बड़ी पार्टी से डर गए? अब ये तो ये है ना कि पहले वो सिंसियरली आए हों और बाद में डर के चले गए हों, तब तो शायद ये बात सही हो जाएगी। लेकिन अगर हम ये सोचें पहले किसी बैकग्राउंड पर आए थे, वो बैकग्राउंड अचीव हो गया और वो वापस चले गए, तो फिर डरने का मसला नहीं है, वो पहले से तयशुदा काम के तहत आए थे, फिर ये सोचना पड़ेगा। हाँ, अभी ये है कि जल्दी ना करें, अभी एक फैसला होना है, कुछ ना कुछ फैसला तो देना है। हाँ, बिटवीन में ये भी इन बिटवीन कहता चलूँ कि ये जो हमारे उलमा गए ये पॉजिटिव था, हमारे उलमा गए और मेरा जहन बार बार ये कह रहा था कि हमें फ़ौरन ये काम कर लेना चाहिए कि कम अज़ कम अपना एहतजाज रिकॉर्ड करा दें कि आशूरा के साने के हवाले से कुछ नए इंकशाफात हुए हैं, कम अज़ कम ये कि तहकीक तो हो कि भाई कौन लोग हैं जिन्होंने इस काम को किया है। अगर सुप्रीम कोर्ट कहती है कि उसको पता है, या मिसाल के तौर पर एक एक्स इंटीरियर मिनिस्टर कह रहा है कि उसको पता है, तो कम से कम वो एविडेंसेस देख तो लिए जाएं कि आशूर किसानी के अंदर कौन लोग मुलव्वस हैं और जो मुलव्वस हैं उनको क्यों ना सज़ा दी जाए। मेरा अपना ख्याल है कि ये हक़ था कि शिया कौम बुलंद आवाज़ में इस बात को कहती। हमने हल्की आवाज़ में कहा, थोड़ी देर से कहा, लेकिन अच्छा हुआ कि कह दिया, और ऐसा ना हुआ कि बिल्कुल ही हम खामोश पड़े रहते हो और हमारे केस को दूसरे लोग पॉलिटिकल इश्यूज बनाकर फ़ायदे भी उठा रहे हो और हमारा खून जो है वो कहीं कम अज़ कम उसका कोई हक का मुतालबा करने वाला भी ना हो। तो कम अज़ कम अच्छा मूव ये हुआ कि एक तबा जाकर रिपोर्ट तो कर दिया। अलबत्त अच्छी बात ये कि इन उलमा ने जिन्होंने इस काम को किया उन्होंने पहले भी अपन चीफ जस्टिस के पास एक लेटर भेजा हुआ था, यानी जब चीफ जस्टिस कराची नहीं आया था उससे आया था उससे पहले ही लेटर भेज चुके थे उसको और उसको कहा था कि हमारे यहाँ किलिंग्स हो रही हैं और कोई इसके ऊपर सही एक्शन नहीं ले रहा, तो उसने रिप्लाई लेटर में कहा था कि मैं जब इस केस को फुली डील करूँगा तो आपके केस को भी कंसिडर करूँगा। तो एक बैकग्राउंड बना हुआ था और उस बैकग्राउंड की बुनियाद पर वो दोबारा गए और उससे कहा कि आपने लेटर में लिख के कहा था कि आप इस केस को रिकंसीडर करेंगे और आप इसके ऊपर इन्वेस्टिगेशन करेंगे। मेरा अपने ख्याल है कि ये काम अच्छा हो गया इस वक्त। हाँ, लिखे हमारे कुछ उलमा कहते हैं कि जस्टिस साहब क्या लिखा है, ये तहजुब रखते हैं, हाँ तासुब तो नहीं लिखने की कोशिश की कहीं बारह पता नहीं, यानी ऐसा कोई उर्दू का लफ्ज़ है जो मैं नहीं जानता हूँ बारह, अभी इसकी स्पेलिंग भी मैं नहीं कर पा रहा हूँ। फिर हमारे उलमा जो आशूरा केस लेकर गए कोर्ट में, तो क्या इंसाफ मिलने की उम्मीद की जा सकती है? बाद अवकात मसला इंसाफ मिलने का नहीं है, एहतजाज रिकॉर्ड करने का है। मेरा नहीं ख्याल हम लोग इंसाफ मिलने की उम्मीद पर यहाँ पर गए हो कि हमें इंसाफ मिल जाएगा, बईद है कि मिल पाए। और अगर किसी भी वजह से अल्लाह ने इरादा किया हो कि इस काम के करने वालों को बेइज्जत करे तो शायद हो भी जाए, शायद हो भी जाए। मेरा अपना ज़ाती ख्याल ये है, शायद इसके ऊपर कोई दलील ना हो मेरे पास, वो ये कि खुदा इस साने में जिसने किसी ने भी ये जुर्म किया है खुदा उसको बेइज्जत ज़रूर करेगा। मेरा इंशाअल्लाह अपना दिल इस बात को कहता है, मैं कह रहा हूँ मेरे पास शायद कोई अकली और फिकी दलील ना हो इसके ऊपर, लेकिन मेरा दिल कहता है खुदा मुताल इंशाअल्लाह इस साने के मुजरमों को बेनकाब करेगा और उनको माशरे के अंदर उस तरह जलील करेगा जिस तरह उन्होंने सईद शहदा के जुलूस के ऊपर हमला करने की कोशिश की। खुदा से दुआ करते हैं खुदा इन मुजरमों को नीस्त नाबूद फरमा, इनको माशरे में जिल्लत वारी नसीब फरमा, इनको बदतरीन कैफर किरदार तक इसी दुनिया में पहुँचा। दुरूद भेजे मोहम्मद वाले मोहम्मद। और ज़ाहिर है कि आशूर में जो साने में शहीद हुए इसके साथ साथ वो तमाम शहदा भी जो मुख्तलिफ दूसरे सानहात के अंदर शहीद हुए मजलूमियत के आलम में, और अखीरन मिसाल के तौर पर प्रोमिनेंट फिगर्स में वकील साहब मुख्तार साहब जो शहीद हुए वो बहुत सारे सवाल हमारे पास हैं। अब कोई मुझसे बिज़नेस के बारे में कंसल्टेंसी भी ले रहा है बगैर फीस के, यहाँ کہ لکھا ہے اگر ڈالر کیش کروا لیا جائے تو کس کرنسی کا انتخاب کیا جائے؟ یہ کام کسی فیس کے تحت ہوتے ہیں، ایسے مفت میں نہیں بتا دیے جاتے ہیں ساری بات. اچھا جی، کیا امریکہ کی کوئی بات پولیٹیکل پارٹیز نہیں مان رہی تھیں جو اس نے سپریم کورٹ کو استعمال کیا؟ بظاہر ایسا ہے کہ پاسبلٹیز میں سے ہے کہ ایسا خود گورنمنٹ نے یہ موقع دیا ہو. اچھا، یہاں جو بھی گیم کھیل رہا ہوتا ہے وہ اپنے مفادات کو پورا کر رہا ہوتا ہے اور دوسرا یہ سمجھا رہا ہے کہ آپ کا بھی اس میں ایک فائدہ ہوگا. صحیح ہے، تو اگر سامنے والا دیکھتا ہے میرا بھی کوئی فائدہ ہوگا تو وہ ساتھ کھڑا ہو جاتا ہے. اب میں ایک سیناریو بناتا ہوں. پی 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 نے چیف جسٹس کو سمجھایا کہ دیکھو بھائی، چیمپئن بننے کا ٹائم ہے، آپ سومو تو ایکشن لو، آپ کراچی پہنچ جاؤ، آپ کراچی پہنچ جاؤ، آپ پوری قوم کے ہیرو. صحیح، آپ ہیرو بن جائیں گے، کچھ آپ کرنے میں کامیاب ہو بھی جائیں گے. وہ جو آپ کرنا چاہتے ہو اگر اس لمٹ میں ہو تو صحیح ہے، معاملہ آپ کر لو. صحیح ہے، تو چیف جسٹس ہیرو بن گئے اور رائٹلی ہیرو بھی بنے. صحیح ہے، اب پیچھے گورنمنٹ نے کیا سوچا ہو؟ ہم اس کو بھیجیں گے، جب اس کو بھیجیں گے یہ کام ان سے کروا بھی لیں گے ہم. اچھا، یہ نہیں ہوگا کہ سپریم کورٹ کو لکھ کے دیں گے تم یہ کرو، نہیں، وہ سینیریو ایسا بنے گا کہ وہ یہ تو کر ہی لیں گے. تو کچھ لے دے کے اوپر سامنے والی پارٹی فوراً آ جائے گی. صحیح ہے، تو انہوں نے ایم کیو ایم نے کہا ہم گورنمنٹ سے جا رہے ہیں، چیف جسٹس نے کہا میں سوموٹو ایکشن لیتا ہوں. وہ یہاں پہ آیا، جیسے وہ یہاں پہ آیا ذوالفقار مرزا نے آؤٹ بس کیا. کچھ ہی عرصے کے بعد ایم کیو ایم نے کہا ہم واپس آتے ہیں، واپس آتے ہیں، اور جتنے مطالبات تھے تقریباً سب سے دستبردار ہوتے ہوئے واپس آتے ہیں. ادھر سے ہر طرف سے معاملہ خراب ہونا شروع ہو گیا اور لندن سے بھی معاملات خراب ہونا شروع ہو گئے. انہوں نے کہا میں مثلا اپنا کفن تیار کر رہا ہوں، مثلا انہوں نے کہا میں وصیت نامہ تیار کر رہا ہوں، نہیں کفن نہیں وصیت نامہ کہا انہوں نے. یہ ساری باتیں ہوئیں. اس کے بعد کیا ہوا کہ سب ملنے چلے گئے لندن، گویا وصیت نامہ پوچھنے گئے کہ بھائی کیا ہو رہا ہے، اور معاملات اچانک ری سیٹل ہوتے ہوئے نظر آ رہے ہیں. ہاں، تو اس سے لگ رہا ہے کہ بہرحال مفاہمت ہو گئی ایٹ دی اینڈ. سپریم کورٹ بھی ہیرو بن گئے، وہ ہیرو بن گئے ظاہر ہے قوم کی. کراچی میں امن بھی ہو گیا ظاہر، آپ دیکھ رہے ہیں کافی عرصے سے معاملہ ٹھنڈا ہوا ہوا ہے، ابھی ہوا ہے ایک دو ہو رہا ہے. ہاں، لاہور میں ابھی ایک گوری میں بنداش ملی ہے، نہیں معلوم وہ کسی نے استثنان وہاں کیوں پھینک دی، مجھے سمجھ میں نہیں آیا کہ وہ ایکسیپشنلی وہاں کیوں پھینک دی گئی، لیکن ممکن ہے کسی بیوقوف انسان نے اپنی ذاتی کوئی دشمنی نکالا ہو. پولیٹک میرا اپنے خیال ہے پولیٹیکل نہیں ہوگا وہاں پر، ورنہ جو کوئی بھی شروع کر رہا ہے اس کو نہیں معلوم کہ اس کے کانسیکوینسز کیا ہیں. وحشتناک گیم ہے. 70 سے زیادہ ڈیڈ باڈیز کراچی میں پچھلے مہینے پوری میں ملی ہیں، 70 سے زیادہ، وحشتناک ہے. اچھا سوال لکھا ہے، لکھا ہے کس کے پاس ڈوری ہے؟ صحیح ہے، کیا امریکہ عرب مالک کے حالات کو اپنے کنٹرول میں لانے کے لیے اردن کو استعمال کرے گا؟ اردن میں اتنی طاقت نہیں ہے، اردن کا صرف ایک کام ہے، وہ یہ کہ وہ اسرائیل کے ایسٹرن بارڈر کو محفوظ رکھے، اس سے زیادہ اردن میں طاقت نہیں ہے. اردن اسلامی مالک کا ہیرو نہیں ہے جس کو استعمال کر کے کوئی بڑا کام کیا جا سکے. اگر ہیروز ہیں تو میں نے کہا کہ ٹرکی بہت بڑا ہیرو ہے اس وقت، یا مثلاً پاکستان کے ذریعے کچھ کام ہو سکتے ہیں، یا مثلاً ایجپٹ کے ذریعے سے ہو سکتے ہیں، جارڈن کی کوئی پوزیشن نہیں. انہوں نے سوال کیا ہے کہ ان کے ذوالفقار مرزا کے بیان سے کراچی کی عوام کو کچھ سکون ملا ہے، کیا آپ کہیں گے کہ اگر یہ آپس میں لڑتے رہے تو عوام کے لیے سکون ہوگا یا نہیں ہوگا؟ نہیں ہوگا، یہ لوگ عوام کے لڑنے میں اپنے آپ کو تھوڑی ماریں گے، ماریں گے تو عوام کو ہی ماریں گے، عوام مرے گی اس کے اندر. تو یہ لوگ ہوشیاری سے لڑتے ہیں، ان کو خود کو کچھ نہیں ہوتا، جو ہوتا ہے وہاں میں ہوتا ہے. لکھا ہے ترکی کا وزیر اعظم اور اردن کا بادشاہ دونوں سیریا میں دخل اندازی کر رہے ہیں، ان میں سے کوئی سفیانی ہو سکتا ہے؟ بار بار پکچرز مت بنائیں، بار بار ناموں کو منتبہ کرنے کی کوشش مت کریں، میں اس کو 10 دفعہ کہتا ہوں، ہمیں کیا معلوم کوئی کیا ہو سکتا ہے، اور یہ ہمارا کام بھی نہیں ہے. لکھا ہے ذوالفقار مرزا نے بار بار اپنے کو شیعہ کہا، شیعہ کارڈ استعمال کرنے کا مطلب سندھ میں ہماری اکثریت، شیعہ اکثریت ہے سندھ میں، ہماری اکثریت ہونا یا نہ ہو لیکن بہرحال لوگ اہل بیت اطہار علیہ السلام کے چاہنے والے ہیں، اور ظاہر ہے مرزا صاحب بہت اچھی طرح جانتے ہیں اس بات کو، مرزا صاحب اس علاقے کے آدمی ہیں اور ان کو اچھی طرح پتہ ہے کہ یہاں پر لوگ اہل بیت اطہار علیہ السلام کے چاہنے والے ہیں. ایک بات مجھے سمجھ میں آتی ہے، وہ یہ کہ ہمارے جوانوں کے اندر چاہے وہ کسی بھی پارٹی کے اندر ہوں، یہ بے غیرتی ہے کہ وہ پہلے پارٹی کے ہوں پھر شیعہ ہوں، یہ بے غیرتی ہے. کہیں پر بھی جائیں پہلے شیعوں پھر کسی کے ساتھ ایفیلیٹ کریں اپنے آپ کو اگر ان کو ایفیلیشن میں کوئی فائدہ ہو رہا ہے مثال کے طور پر. لیکن یہ انتہائی بے غیرتی ہے کہ ہم لوگ پہلے پارٹی کے ہو جائیں اور بعد میں شیعہ بنیں. لہٰذا کم از کم اگر کہیں ہمیں ثابت ہو جائے کہ کسی پارٹی سے شیعت کو نقصان پہنچائے, اور عاشور کا جلوس ہماری علامت ہے, کم از کم کراچی کا جلوس پوری پاکستان کی شیعت کے لیے علامت ہے, اس سے بڑا جلوس آپ کے پاس پوری پاکستان میں نہیں ہے, اور میں نہیں سمجھتا پوری مثال کے طور پر اردو اسپیکنگ کمیونٹی کے اندر اس سے زیادہ اردو زبان بولنے والے جو پوری دنیا کے اندر ہیں اس سے زیادہ بڑا جلوس ہمارے پاس موجود. اردو اسپیکنگ کمیونٹی کا مطلب مہاجر نہیں ہے, یہاں پر اردو زبان بولنے والے بڑے صغیر کے لوگ ہیں. تو سب سے بڑی قیادت نہیں ہے ہماری, اس کے اوپر حملہ ہو اور کرنے والے سمجھ میں آئیں اور ہم لوگ پولیٹیکل ایفیلیشن کی وجہ سے پھر بھی اس کے ساتھ کھڑے رہیں, یہ ہماری بےغیرتی ہے, یہ ہماری بےغیرتی ہے. اگر خدا نہ کرے ایسی بات سمجھ میں آتی ہے, میرا اپنے خیال ہے ہمارے جوانوں کو غیرت دکھانی چاہیے, اور کتنے ہی مفادات کیوں نہ ہوں دین سے بڑھ کر کوئی چیلنج نہیں ہونا چاہیے ہمارے ساتھ. البتہ میں نہیں کہہ رہا کہ ایفیلیشن پولیٹیکل پارٹیز کے ساتھ رکھنا صحیح ہوگا, میں اس کو تعبیر نہیں کر رہا ہوں کہ صحیح ہوگا یا غلط ہوگا, لیکن میں کہہ رہا ہوں اگر کوئی کہتا ہے کہ مجھے رکھنا ہے ایفیلیشن تو کم از کم اتنی غیرت ہو کہ پہلے وہ شیعہ ہو, پہلے اہل بیت اطہار علیہ السلام کا ماننے والا ہو, پھر کوئی ایفیلیشن اپنی دکھائے. ایک ہے آپ نے شام کا ذکر نہیں کیا, کیا شام کے حالات ٹھیک ہیں؟ ایک تو یہ بڑا مسئلہ ہے, ہماری قوم بہت زیادہ اس بات سے شروع کرتی ہے آپ نے یہ نہیں کیا. ارے بھائی میں نے دنیا کے سارے کام یہاں بیٹھ کر ڈیڑھ گھنٹے میں ایک گھنٹے میں نہیں کرنے. یہ ممبر کے ساتھ بھی ایسے ہی ہوتا ہے, مجلس پڑھ کے نیچے اترتے ہیں کہتے ہیں آپ نے فلاں آیت نہیں بولی. ارے بھائی پورا قرآن 8000 زیادہ آیتیں کہ میں سارا قرآن پڑھتا رہوں گا یہاں پر, تو یہ اس طرح بہت ساری چیزیں نکل آئیں گی. اس اسٹائل کو ترک کریں گے اس طریقے سے, آپ نے یہ نہیں کیا, آپ نے وہ نہیں کیا, اپنی بات کرو, آپ کو کیا کہنا ہے. ان کو شام کا مسئلہ ہائی لائٹ کرنا ہے, ہر موضوع کو ایک مہینے کے اندر کچھ امکانات ہوتے ہیں, کچھ موضوعات کو ٹچ کیا جائے, کچھ کو نہ ٹچ کیا جائے. نہ کہ وہاں پہ حالات صحیح ہیں, وہاں پہ حالات بہت خراب ہیں, وہاں پہ 10,000 پارٹیز گھسی ہوئی ہیں, القاعدہ فلاں فلوں سب وہاں پہ بیٹھے ہوئے کارروائیاں کر رہے ہیں, اور وہ حقیقت یہ ہے کہ وہ بشار الاسد تقریباً بے بس ہوتا چلا جا رہا ہے, اور اس کے خلاف محاصرہ جو ہے وہ ان کا تنگ سے تنگ تر ہوتا چلا جا رہا ہے. ایران نے بھرپور کوشش کی ہے کہ اس کو کسی طریقے سے سپورٹ دے, تاکہ وہ جو القاعدہ اور وہاں پر امریکہ وغیرہ گھسنے کی کوشش کر رہے ہیں اس کو کسی نہ کسی طریقے سے ریزسٹ کیا جائے. لیکن اس کی فوج کے اندر اتنے زیادہ لوگ دوسروں کے گھسے ہوئے ہیں, اور اسرائیل کے بھی اپنے, کہ مجھے سمجھ میں نہیں آ رہا کہ کس طریقے سے بشار الاسد کی حکومت اس مصیبت سے باہر نکلے گی. اور یہ گریں گے تو حالات اچھے نہیں ہوں گے, یہ گریں گے تو حالات ٹھیک ٹھاک خراب ہوں گے. اسی طرح ہم نے سیلاب کے مسئلے کو بھی خود ڈسکس نہیں کیا, صرف ذرا سا تذکرہ کیا ہے. سیلاب کا مسئلہ امپورٹنٹ ہے, ظاہر 55 لاکھ سے زیادہ لوگ ڈسپلیس ہوئے, متاثر ہوئے اس کام کے اندر, اور ان کے اندر لاکھوں لوگ ایسے ہوں گے جو واقعاً قسمہ پرسی سے دو چار ہیں. تو ایسا نہیں کہ مثلا یہ امپورٹنٹ نہیں ہے, نہیں, بہت امپورٹنٹ ہے. جو ایکٹیویٹیز ہم کر سکتے ہیں ہمیں کرنا چاہیے, لیکن ہم مشکل پاکستان میں اس جگہ پہنچ گئے کہ ہمارے اعتماد کم ہو گئے. بہرحال یہ واقعہ نزدیک ہے ہم سے, اگر ہمارا اعتماد خدا نہ کرے کم ہے تو پھر بھی قابل اعتماد لوگ ہمیں مل جائیں گے جن کے ساتھ مل کر ہم اس مصیبت کے موقع پر کچھ نہ کچھ ضرور کر سکتے ہیں. اور یہ بات ہمیشہ ذہن میں رکھیے گا, اس موقع پر جو کوئی جو کچھ کرتا ہے یہ بڑی انویسٹمنٹ ہوتی ہے, بہت بڑی انویسٹمنٹ ہوتی ہے, اس پہ گریز نہیں کرنا چاہیے. ایک جذباتی سوال کیا انہوں نے ایم کیو ایم وغیرہ کے معاملات. لکھا ہے کہ کل تہران میں رہبر معظم نے ایک بین الاقوامی کانفرنس کی تھی, اس کے بارے میں کچھ بتائیں. ایک کانفرنس ہوئی ایران کے اندر جس میں مختلف اسلامی ممالک سے پرومیننٹ فگرز کو کال کیا گیا تھا, انہوں نے شرکت کی تھی, تقریباً 700 سے زیادہ ڈیلیگیٹس تھے اس کے اندر مختلف ممالک سے, پاکستان سے بھی 5 افراد میرے خیال میں شرکت کرنے گئے تھے مختلف فرقوں سے, اور اس طرح کی ایک گیدرنگ ہوئی تھی, اور اس کا جو ٹاپک تھا وہ اسلام کی بیداری کی تحریک کے اوپر توجہ دینا تھا, کہ وہ اس کے اوپر توجہ دیں اور اس فنومنا کو ڈیل کریں گے جو بیداری کی تحریک اٹھی ہے مسلمانوں کے اندر, اس کا مستقبل کیا رہے گا, اس کی کمپلیکیشنز کیا ہیں. امریکہ کی طرف سے ریسنٹ اسٹیٹمنٹ کہ شاید عنقریب پاکستان میں عوامی تحریک سر ابھارے, اس کے پیچھے کیا مقاصد ہو سکتے ہیں؟ جھوٹ بول رہا ہے, یہاں کوئی تحریک سر نہیں اٹھائی ہے, یعنی بالکل جھوٹ بول رہا ہے. اس کو بھی پتا ہے کہ یہاں کسی عوامی تحریک نے سر نہیں اٹھانا ہے. عوامی تحریک کے لیے ایک ایلیمنٹ ہے جو یہاں پر 100 سے اوپر ہے مثال کے طور پر, وہ ہے عوام کے اندر نارضایتی اور ناامیدی. ایک ایلیمنٹ ہے جو یہاں نہیں ہے اور وہ ہے لیڈرشپ. اگر کسی سانحے کے نتیجے میں یہاں پر کوئی لیڈرشپ بن گئی اچانک, پھر سب کچھ ہے یہاں پر, پھر یہاں سر بھی اٹھائیں گے, سب کچھ کچل دیں گے. لیکن جب تک وہ نہیں بنے گی اور وہ جو ایلیمنٹ جن کے مفادات ہیں ان کو اچھی طرح پتا ہے کہ یہ کمی ہے اور اس کمی کو باقی رکھنا ہے ورنہ عوام سر اٹھا لیں گے, تو اس کو خود بھی پتا ہے کہ ہم نے یہاں لیڈرشپ نہیں چھوڑی ہے, اس کو پتا ہے اچھی طریقے سے کہ ہم نے یہاں سب ختم کر دیا ہے, تو ان کو پتا ہے کہ فی الحال سر نہیں اٹھائیں گے, تو اچھی طرح جانتے ہیں انہوں نے کیا کیا ہے. یہاں پر مثلا شہید علامہ عارف حسین حسینی کو انہوں نے مفت میں نہیں مارا ہے, ان کو معلوم ہے کہ وہ لیڈر ہے, ان کو معلوم تھا کہ وہ لیڈرشپ کے اندر بہت آگے جا سکتے ہیں, ان کے لیے خطرے کا کتنا سبب بن سکتے ہیں. میں اس مسئلے کے اوپر کافی بول چکا ہوں, مرزا صاحب اور ایم کیو ایم اور مختلف ایشوز کے اوپر زیادہ ایک دو سوال کو اسکپ کر رہا ہوں. پاکستان کا موجودہ سیاسی اسٹرکچر پچھلے ادوار کی نسبت شیعوں کے لیے کیسا ہے؟ یہ بہت دھوکے کا موضوع ہو سکتا ہے کہ ہم بعض چیزوں کو اچھا ہوتا دیکھ کر سمجھیں کہ یہ ہمارے حق میں اچھا ہے. نہیں, اگر پورے ملک کی صورتحال خراب ہو رہی ہے, ہم اسی ملک کے اندر رہ رہے ہیں, ہم نہیں بچیں گے اس سے. اگر پورا ملک ناامنی سے دو چار ہے تو ہم یہاں سے باہر نہیں ہیں, ہم اس کے اندر رہ رہے ہیں, اور ایک دو افراد کے چند سال اوپر آنے اور نیچے جانے سے کوئی فرق نہیں پڑے گا ہماری اسٹریٹجک ویلیو کے اوپر. تو جتنا ملک خراب ہوتا چلا جا رہا ہے اس حساب سے ہمارا بھی حال خراب ہوتا چلا جا رہا ہے. اب مت سمجھیے گا کہ یہاں پر اگر کیوس ہوگا تو ہم بچ پائیں گے, نہیں, یہ ہم ہماری تقدیر اس ملک کے لوگوں کے ساتھ جڑی ہوئی ہے, اور اگر یہاں پہ خرابی آتی ہے میں نہیں سمجھتا ہم لوگ ایک جزیرہ بنا کے علیحدہ رہ پائیں گے. البتہ کچھ سیکیورٹی میجرز میں شاید کبھی یہ کام کرنا پڑے بعض جگہوں پہ کم از کم, لیکن یہ سولوشن نہیں ہوگا. سولوشن یہ ہوگا کہ اس ملک کی صورتحال بہتر بنے تاکہ یہاں پر مجموعی طور پہ سب کی صورتحال اچھی ہو. پاکستانی وزیر اعظم نے ایرانی ہم منصب سے ملاقات کی, وہاں پہ ایرانی ہم منصب ان کا نہیں ہے, وہاں پہ صدر ہے, یہاں پہ وزیر اعظم ہے, بہرحال اس کو ہم منصب کہہ سکتے ہیں کہ برابر کی ایک سطح. ایران میں اور نئے معاہدوں پہ دستخط کیے, کیا عمل درآمد ہو سکتا ہے؟ بہت سارے مسائل ہیں, پائپ لائن کا ایشو سب سے امپورٹنٹ ہے, امریکہ نے اس کی کھلی عام مخالفت کی ہے, امریکہ اس کو پسند نہیں کر رہا ہے. پاکستان کی حکومت بھی مجھے نہیں لگتا کہ بہت زیادہ سنسیئر ہے. پاکستان کی حکومت جب امریکہ کو کسی چیز میں دباؤ میں ڈالنا چاہتی ہے تو ایران کے ساتھ جا کر ایک معاہدہ سائن کراتی ہے, یہ حرکت سب کرتے ہیں. پاکستان کی حکومت جب سمجھتی ہے امریکہ کے ساتھ کچھ چک چک بک بک بہت بڑھ رہی ہے تو چائنا چلے جاتے ہیں, ایران چلے جاتے ہیں. تو یہ سب پرانے حربے ہیں, امریکہ بھی جانتا ہے یہ لوگ کیا کر رہے ہیں. پھر امریکہ جب واپس آتے ہیں تو ان کو ایک ہاتھ میں گاجر ایک ہاتھ میں اسٹک دونوں دکھاتا ہے, کہتا ہے تھوڑا سا دیں گے اور تم سیدھے بھی ہو جاؤ ورنہ مسئلہ ہو جائے گا. تو پھر یہ معاملہ پھر ٹھنڈا پڑ جاتا ہے, ایسے چلتا رہتا ہے ہمیشہ سے, ایسی رہا ہے. اچھا, کراچی کی دیواروں پہ لکھا ہوا نظر آ رہا ہے کہ سچ بولنا منع ہے. یہ جملہ بہت اچھے طریقے سے لکھا گیا ہے, خاص طور پر یہ لکھوایا گیا ہے, اس کا کیا بیک گراؤنڈ ہے؟ کراچی میں رہ کر آپ کو سمجھ میں نہیں آیا ابھی اس کا بیک گراؤنڈ کیا ہے؟ دیواروں پر اکثر جملے لکھے ہوتے ہیں جس کے آخر میں کہیں پولیٹیکل پارٹی کا نام نہیں ہوتا, ان جملوں کے پیچھے کون لوگ ہوتے ہیں؟ وہ جو آپ سے بھتا لے رہے ہیں. اگر آپ نے آج تک بھتا نہ دیا ہو تو پھر آپ کو سمجھ میں نہیں آیا ہوگا کہ اس کے پیچھے کون لوگ ہیں, اور اگر آپ نے دیا ہے تو آپ کو اب تک کیوں نہیں سمجھ میں آیا؟ تو آپ کا کراچی کا ڈومیسائل خطرے میں ہے, اس کا مطلب ہے آپ کراچی کے ریزیڈنٹ نہیں ہیں اور آپ کو سمجھ میں نہیں آ رہا ہے کہ یہاں ہو کیا رہا ہے. برادر عزیز, ہم لوگ کڈنیپ ہوئے ہوئے, ہم لوگ یرغمال ہوئے ہوئے, اور مجھے نہیں معلوم ہماری یرغمالی کب تک چلی. ہم لوگ بری طریقے سے یرغمال ہوئے ہوئے, شاید 60 سال میں کراچی کے رہنے والے کبھی اتنے برے یرغمال نہیں ہوئے تھے جتنا اس وقت یرغمال ہوئے. مجھے نہیں معلوم کب تک یہ چلے گا, لیکن ایک بات مجھے اچھی طرح سمجھ میں آ رہی ہے, یہ کسی بھی وقت ناقابل تحمل ہے, کسی بھی وقت ناقابل تحمل ہوگا. اور یہ پولیٹیکل پارٹیز کو میرا اپنے خیال ہے اب سمجھ میں آ جانا چاہیے کہ یہ ناقابل تحمل ہے, اور ان کو فوراً اپنے اسٹانس کو چینج کر لینا چاہیے. اگر بھتا چاہیے جا کے گورنمنٹ سے لے لو, گورنمنٹ سے لو, گورنمنٹ سب کو دیتی ہے, ان سے اپنا شیئر مانگو, ہم سے مت مانگو, چونکہ ہم پہلے ہی پیسے بھی لوگ. میرا اپنے خیال ہے کہ عوام شاید ان کو یہ سمجھانے میں کامیاب ہو جائے گی کہ مزید بھتا مانگا تو کسی بھی پارٹی کے ساتھ کسی کا بھی ایفیلیشن باقی نہیں رہے گا اور یہاں پہ پبلک ریزسٹ کرے گی. تو لیکن بدقسمتی سے میں نے عرض کیا آپ کی خدمت میں, ہم بہت بری یرغمالی میں پھنسے ہوئے ہیں اس وقت, اور کسی طریقے سے خدا اس سے نکلنا نصیب کرے انشاءاللہ.
خداوند تعالیٰ سے دعا کرتے ہیں پاک پروردگار ان تمام ظلم اور ناانصافیوں کے پیچھے صاحب عدل کے ظہور پہ تعجیل فرما. اے پاک پروردگار ان ناانصافیوں کے پیچھے مظلوم خون کے بہنے کے پیچھے جو مظلوم خون کا انتقام لے اس کے ظہور میں تعجیل فرما. عدل و انصاف کے پھیلانے والے وقت کے امام کے ظہور میں تعجیل فرما. ہمیں اور ہماری اولادوں کو ان کی جانصاروں میں قرار فرما. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.